आगे सबक देखिए भाई, वला बुद्ध मिन इतिबार इस्लामी फी अन की हदिल मुस्लिमीन अली अन्नहूला शहादत अलिल काफिर अलल मुस्लिम वला युश्तरत वस्फु जुकूरति हत्ता यनाकिदु बिहुजूरी रजुलिं वम्रअतैन وفيه خلاف الشافعي رحمه الله تعالى وستعرف في الشهادات إن شاء الله. गुज़श्ता सबक में साहिब कुदूरी ने आपको बतलाया था कि मुसलमानों का निकाह मुनाकिद होने के लिए जरूरी है कि दो गवाह मौजूद हों भाई, और वो दो गवाह आजाद होने चाहिए, आकिल होने चाहिए, बालिग होने चाहिए और मुसलमान होने चाहिए। ये चार सिफात लाजिमी है हर गवाह के अंदर भाई, आजाद, आकिल, बालिग और मुसलमान। और फिर वो गवाह जो हैं या तो दोनों मर्द होने चाहिए या एक मर्द और दो औरतें भाई, और वो आदिल हो या आदिल ना हो इससे कोई फर्क नहीं पड़ता भाई। मैंने बतलाया था उदूल जमा है आदिल की, और आदिल का यहां क्या तर्जमा करेंगे, काबिल एतमाद। वो गवाह क्या होने चाहिए, काबिल एतमाद। मैंने आपको बतलाया था कि तलबा में मशहूर यही है कि गवाह आदिल होने चाहिए, तो इसका यह मतलब नहीं है कि गवाह फासिक है तो काजी उसकी गवाही कबूल कर ही नहीं सकता, बल्कि जब गवाह आदिल हो तो काजी मजबूर महज बन जाता है, उसको उनकी गवाही के मुताबिक ही फैसला करना उस पर लाजिम हो जाता है, और अगर उनकी गवाही के मुताबिक वो फैसला नहीं करेगा तो वो इंदल्लाह मुजरिम है। और अगर गवाह फासिक है लेकिन काजी को किसी तरह मालूम हो जाए कि ये सच बोल रहा है या ये पता चले कि ये शख्स झूठ नहीं बोलता, फासिक तो है, गुनाह के काम तो कर लेता है लेकिन झूठ नहीं बोलता, इसने कुछ न कुछ लोगों में अपनी इज्जत बनाई हुई है, तो फिर काजी फासिक आदमी की गवाही पर भी फैसला कर सकता है। यहां आदिल के लफ्ज की भी मैंने तफसील बयान की थी कि आदिल किसे कहते हैं, काबिल एतमाद गवाह। उलमा फरमाते हैं आदिल वो शख्स है जो कबीरा गुनाहों से बचता हो और सगीरा पर इसरार नहीं करता, यानी बार बार नहीं करता चला जाता, और नीज वो घटिया और अदना अफाल से और आदतों से अपने आप को बचाता है। ये है आदिल आदमी, यानी मुअज्जज आदमी, काबिल एतमाद आदमी। घटिया अफाल और आदतें जैसे मिसाल जिक्र की थी, रास्ते में चलते हुए खा रहा है या रास्ते में जहां कहीं पेशाब आया तो वहीं पर दीवार के साथ पेशाब शुरू कर दिया। याद रखो मुअज्जज आदमी ऐसा कभी नहीं करता कि रास्ते में इस तरह पेशाब करे या रास्ते में इस तरह चलते हुए खाने पीने में मशगूल हो भाई। बात समझ में आ गई। और इन्होंने ये भी बतलाया कि वो जो गवाह हैं वो महदूद फिल कज़फ भी हो सकते हैं। मैंने बतलाया था कि महदूद हद से है, यानी जिस पर हद जारी हो चुकी हो उसको महदूद कहते हैं। मैंने बतलाया था कि शरई सजाएं दो किस्म पर हैं, कुछ वो हैं जो अल्लाह की तरफ से मुकर्रर हैं उनको हद कहते हैं, जैसे मसलन हद जिना है कि जिसके अंदर शादीशुदा हो तो उसको संगसार कर दिया जाता है और गैर शादीशुदा हो तो उसको 100 कोड़े लगाए जाते हैं, और इसी तरह चोर जो है उसकी हद है कि उसका हाथ काटा जाएगा, डाकू हो तो उसकी हद यह है कि उसको मुखालिफ जानिब से हाथ और पांव को काटा जाएगा, और इसी तरह हद कजफ है कि कोई शख्स किसी दूसरे मुसलमान पर जिना की तोहमत लगा दे और फिर उसको गवाहों के जरिए साबित न कर सके तो उस पर हद कजफ लगाई जाएगी, 80 कोड़े लगाए जाएंगे। तो गवाहों के अंदर कौन सी चार सिफात का होना लाजिम है, आजाद हो यानी उन यानी वो गुलाम ना हो, आकिल हो यानी मजनून और पागल ना हो, और बालिग हो यानी ना बालिग और बच्चे ना हो, और मुसलमान हो यानी काफिर ना हो भाई। तो ये सिफात होना जरूरी है, और नीस ये गवाह जो हैं ये इकट्ठे उस इजाब और कबूल को सुने, ऐसा ना हो कि पहले इजाब और कबूल एक के सामने किया जाए और फिर दूसरे गवाह के सामने अलग इजाब और कबूल किया जाए, नहीं, दोनों का इकट्ठे मौजूद होना और सुनना जरूरी है इजाब और कबूल को, और नीज वो इजाब और कबूल को समझे भी, उसका माना भी उनको समझ में आ रहा हो कि ये इजाब और कबूल किया जा रहा है भाई। तो ये सिफात तो जरूरी हैं, बाकी वो आदिल हो या आदिल ना हो बल्कि फासिक हो या महदूद फिल कजफ हो तो भी इनकी मौजूदगी में निकाह मुनाकिद हो जाएगा। भाई मैंने बतलाया था कि महदूद फिल कजफ जो है उसको 80 कोड़े भी लगेंगे और नीज उसके बारे में अल्लाह ताला कुरान में फरमाते हैं वला तकबलू लहुम शहादतन अबदा, इनकी गवाही कभी भी कबूल न करो। इंदल अहनाफ ये जो उनकी गवाही मरदूद होगी ये हद का बाकायदा हिस्सा है, ये हद का बाकायदा हिस्सा है, चुनांचे अगर ये तौबा कर भी लें फिर भी इनकी गवाही कबूल नहीं की जाएगी। जबकि दीगर फुकहा फरमाते हैं कि ये हद का हिस्सा नहीं है, अगर ये तौबा कर लेंगे तो फिर इनकी गवाही दोबारा कबूल की जाएगी। तो ये जो महदूद फिल कज़फ हैं ये भी निकाह में गवाह बन सकते हैं। तो इस पर सवाल पैदा होता है कि ये गवाह कैसे बन सकते हैं, इनके बारे में तो अल्लाह ने फरमाया है कि इनकी गवाही कबूल न करो। तो मैंने बतलाया था कि एक है तहम्मुल शहादत और एक है अदाय शहादत। तहम्मुल शहादत का माना है गवाह बनना और अदाय शहादत का माना है गवाही देना, और गवाह बनना और चीज है और गवाही देना और चीज है। पहले कोई शख्स गवाह बनता है और फिर अगर उसको काजी के पास तलब किया जाए तो वहां जाकर गवाही देता है। तो गवाह बनना और चीज और गवाही देना और चीज। उलमाए अहनाफ फरमाते हैं कि अल्लाह के इस कौल से ही मालूम हो रहा है कि इनमें गवाह बनने की सलाहियत है। अल्लाह फरमा रहे इनकी गवाही कबूल न करो, मालूम हुआ इनमें गवाह बनने की सलाहियत है। अगर सलाहियत न होती तो फिर अल्लाह ऐसा न फरमाते। किस तरह, देखो आप एक शख्स को कहते हैं किसी मामले में कि आप इधर न देखें, ये आप उसी शख्स को कहेंगे जिसमें देखने की सलाहियत होगी। नाबीना शख्स को कोई भी इस तरह नहीं कहेगा कि इधर न देखें क्योंकि उसमें देखने की सलाहियत ही नहीं है। इसी तरह बाज़ औकात आप अपने किसी साथी से कहते हैं कि आप हमारी बातें न सुने, तो ये आप उसी शख्स को कहेंगे जिसमें सुनने की सलाहियत है। भाई एक शख्स में सुनने की सलाहियत ही नहीं है, वो बहरा है, उसको कोई भी इस तरह नहीं कहेगा। और अगर कोई कहेगा भी तो लोग उस पर ताज्जुब का इजहार करेंगे कि भाई ये तो सुन ही नहीं सकता, इसको ये कहने की क्या जरूरत है। तो यहां पर भी अल्लाह ताला फरमा रहे हैं इनकी गवाही कबूल न करो, इससे पता चल रहा है कि इनमें गवाही देने की सलाहियत मौजूद है, जबी तो अल्लाह मना फरमा रहे हैं। भाई तो गवाही कबूल करने से तो मना हो गया, लेकिन तहम्मुल शहादत ये कर सकते हैं, गवाह बन सकते हैं। और फिर मैंने आपको बतलाया था कि तहम्मुल शहादत और अदाय शहादत के एतबार से गवाह चार किस्म पर हैं। भाई कुछ लोग वो हैं जो अहले तहम्मुल भी हैं और अहले अदा भी हैं कामिल तौर पर, यानी वो अहले तहम्मुल भी हैं और अहले अदा भी हैं कामिल तौर पर, और ये वो गवाह हैं जिनमें उन चार सिफात लाजिमा के साथ एक और सिफत आदल भी पाई जाए, ये आदिल भी हों काबिल एतमाद भी हों, यानी आजाद भी हैं आकिल भी हैं बालिग भी हैं मुसलमान भी हैं और साथ साथ आदिल भी हैं, साथ साथ आदिल भी हैं। भाई तो ये गवाह जो हैं ये अहले तहम्मुल भी हैं और अहले अदा भी हैं। भाई तहम्मुल शहादत भी कर सकते हैं और अदाए शहादत भी कर सकते हैं कामिल तौर पर। और अगर ये अदालत वाली सिफत न हुई, यानी आदिल नहीं है बल्कि फासिक है, फासिक है गुना वगैरह करता है, तो ये जो गवाह है हमारे नजदीक ये भी अहले तहम्मुल भी है और अहले अदा भी है, अलबत्ता नाकिस तौर पर, यानी इसकी गवाही काजी चाहे तो कबूल करे और काजी चाहे तो कबूल न करे। मैंने आपको बतलाया भाई आदिल होगा तो गवाही कबूल करनी पड़ेगी हर हाल में, और आदिल नहीं है फासिक है तो फिर काजी की मर्जी है, मौका के मुताबिक देखेगा पता चलाएगा कि यह सच बोल रहा है या सच नहीं बोल रहा, तो काजी की मर्जी है उसकी गवाही कबूल करे या कबूल न करे। और तीसरी किस्म के गवाह वो हैं जो अहले तहम्मुल तो हैं अहले अदा नहीं, अहले तहम्मुल तो हैं अहले अदा नहीं हैं, यानी वो गवाह बन तो सकते हैं लेकिन गवाही दे नहीं सकते, जैसे महदूद फिल कज़्फ और अंधे। भाई महदूद फिल कज़्फ गवाह बन तो सकता है लेकिन गवाही दे नहीं सकता क्योंकि अल्लाह फरमाते हैं कि इनकी गवाही कबूल ना करो। इसी तरह अंधा जो है वो गवाह बन तो सकता है लेकिन गवाही दे नहीं सकता, वजह यह कि वो सिर्फ आवाज की बुनियाद पर गवाही देगा किसी के खिलाफ, और हो सकता है इसमें उसको गलती लग जाए, उसको तो दिखाई नहीं दे रहा भाई। और चौथी किस्म के अफराद वो हैं जिनमें उन चार सिफाते लाजिमा में से कोई एक ना पाई जाए, कोई एक ना हो या सारी ना हो, बहरहाल एक भी उनमें से कम हो गई तो फिर वो शख्स ना वो अहले तहमुल है और ना अहले अदा है भाई। मसलन पहली सिफत क्या थी, आजाद हो, अगर आजाद नहीं है बल्कि गुलाम है तो वो गवाह नहीं बन सकता। और इसी तरह अगर वो आकिल नहीं है बल्कि मजनून या पागल है, वो भी तहमुल का अहल नहीं, वो गवाह नहीं बन सकता। तहमुल होगा तो फिर अदा भी हो सकती है, तहमुल ही नहीं तो अदा कहां से भाई, ये गवाह बन ही नहीं सकता तो गवाही दे भी नहीं सकता भाई। तो लिहाजा गुलाम जो है वो अहले तहमुल नहीं, वो गवाह बन ही नहीं सकता। तो सिर्फ गुलामों की मौजूदगी में कोई शख्स निकाह करता है तो निकाह मुनाकिद नहीं होगा, या मजनून है उनकी मौजूदगी में निकाह करता है तो ये अहले तहमुल ही नहीं है, इनकी मौजूदगी में निकाह नहीं होगा, या सिर्फ नाबालिग बच्चे हैं उनकी मौजूदगी में निकाह करता है तो भाई ये तो अहले तहमुल ही नहीं है, तो लिहाजा इनकी मौजूदगी में भी निकाह नहीं होगा, या गैर मुस्लिमों की मौजूदगी में निकाह करता है, भाई गैर मुस्लिम ये तो अहले तहमुल ही नहीं है। वही चार सिफात हैं, एक एक की नफी करते जाएं, पहली सिफत क्या थी, आजाद हो, आजाद के बजाय सिर्फ गुलाम मौजूद हैं, या दूसरी सिफत थी आकिल, आकिल के बजाय मजनून या पागल है सिर्फ निकाह के अंदर मौजूद, या तीसरी सिफत थी बालिग, बालिग के बजाय नाबालिग बच्चे हैं भाई, और चौथी सिफत क्या थी कि दोनों गवाह मुसलमान हों, तो मुसलमान के बजाय अगर गैर मुस्लिम हैं तो जब सिर्फ ये मौजूद हों तो निकाह मुनाकिद नहीं होगा, क्योंकि चार सिफतों का होना गवाह में लाजिम है, वो दोनों गवाहों के अंदर आजाद भी हों, आकिल भी हों, बालिग भी हों और मुसलमान भी हों भाई। बात समझ में आ गई, फिर दोहरा लें भाई कि गवाही के एतबार से अफराद कितनी किस्म पर, चार किस्म पर। पहली किस्म क्या, जो अहले तहमुल भी हैं और अहले अदा भी हैं कामिल तौर पर, वो हैं जिनमें चार सिफाते लाजिमा भी पाई जाएं, यानी मुसलमान भी है, आजाद भी है, आकिल भी है और बालिग भी है, और साथ साथ वो आदिल भी हो, ये पांचवीं सिफत भी पाई जाए, तो ये अहले तहमुल भी हैं और अहले अदा भी हैं कामिल तौर पर। दूसरी किस्म वो है जो अहले तहमुल और अहले अदा हैं लेकिन नाकिस तौर पर, जिनमें वो चार सिफाते लाजिमा तो मौजूद हैं लेकिन वो आदिल नहीं है बल्कि फासिक हैं। और तीसरी किस्म के गवाह वो हैं जो अहले तहमुल तो हैं लेकिन अहले अदा नहीं, और वो जैसे महदूद फिल कज़फ है या अंधे हैं भाई। और चौथी किस्म के अफराद वो हैं जो ना अहले तहमुल हैं ना अहले अदा हैं, जिनमें इन चार सिफाते लाजिमा में से कोई एक सिफत भी ना पाई गई, किसी एक सिफत की भी उनमें कमी आ गई, तो फिर वो न तहमुल शहादत कर सकते हैं और ना अदाए शहादत कर सकते हैं। और उसके बाद फिर साहिब हिदाया ने बतलाया था कि हमारे नजदीक जो शहादत है निकाह के अंदर ये शर्त है, गवाह होंगे तो निकाह होगा, गवाह नहीं तो निकाह भी नहीं। जैसे वुजू नमाज के अंदर शर्त है, वुजू है तो नमाज भी होगी, वुजू नहीं तो नमाज भी नहीं। और दलील जिक्र की थी कि हदीस में आया है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं ला निकाह इल्ला बिशुहूदिन, कोई निकाह नहीं है इल्ला बिशुहूदिन मगर गवाहों के साथ, यानी गवाहों का होना जरूरी है निकाह में, गवाह होंगे तो निकाह होगा और गवाह नहीं तो निकाह भी नहीं होगा। हमारी यह हदीस जो है हुज्जत है इमाम मालिक रहमतुल्लाह के खिलाफ। इमाम मालिक रहमतुल्लाह फरमाते हैं कि ऐलान करना शर्त है, शहादत शर्त नहीं। वो हदीस पेश फरमाते हैं आलिनुन निकाह वलौ बिद्दुफी, कि निकाह का ऐलान करो वलौ बिद्दुफी अगरचे दफ के जरिए ही क्यों ना हो भाई, अगरचे दफ के जरिए हो। तो देखो वो ऐलान को शर्त करार देते हैं, हम कहते हैं कि आपकी हदीस से ऐलान के वाजिब होने का तो पता चला, ऐलान के शर्त होने का पता ना चला भाई। वाजिब और है, शर्त और है, शर्त का मकाम बड़ा ऊंचा है, शर्त तो वो है कि शर्त होगी तो मशरूत होगा, शर्त नहीं तो मशरूत भी नहीं, गोया शर्त भी रुकन जैसी है, जैसे रुकन पाया जाए तो वो चीज होगी, रुकन नहीं तो वो चीज भी नहीं। नमाज के अंदर जैसे नमाज के अरकान क्या हैं, कियाम है, रुकू है, सजदा है, और इसी तरह और अरकान है भाई, तो नमाज के ये अरकान पाए जाएंगे तो नमाज होगी, एक भी रुकन की कमी आ गई नमाज के अंदर तो नमाज नहीं होगी। तो रुकने शय शय के अंदर दाखिल होता है और वो अरकान सारे होंगे तो वो शय भी पाई जाएगी, वो अरकान नहीं तो वो शय भी नहीं पाई जाएगी। इसी तरह शर्त होती है, शर्त होगी तो नमाज होगी, शर्त नहीं तो नमाज भी नहीं। फर्क सिर्फ इतना है कि रुकन शय के अंदर दाखिल होता है और शर्त उस शय से खारिज होती है। लेकिन जैसे रुकन का होना जरूरी उस चीज के लिए, इसी तरह शर्त का होना भी जरूरी होता है। तो यहां हमारी हदीस से पता चल रहा है ला निकाह इल्ला बिशुहूदिन, कोई निकाह है ही नहीं मगर किसके साथ, गवाहों के साथ। मालूम हुआ बगैर गवाहों के कोई निकाह हो ही नहीं सकता। तो इससे पता चला कि निकाह के अंदर गवाह जरूरी हैं, और ये गवाह निकाह की हकीकत में तो नहीं दाखिल। निकाह की हकीकत तो क्या है, अरकान क्या है, ईजाब और कबूल है, और उसकी वजह से जो दोनों में अकद आ गया, रबत आ गया, जोड़ आ गया, जो हासिल बिल मस्तर आया भाई। तो लिहाजा निकाह के अरकान तो ईजाब और कबूल हो गए, तो गवाह वो निकाह की हकीकत में तो दाखिल नहीं, लेकिन उनके बगैर निकाह हो भी नहीं सकता, तो फिर इनको शर्त करार दिया जाएगा। वो चीज जिसका होना जरूरी हो और उसके बगैर कोई चीज ना हो सके और वो उस चीज की हकीकत में दाखिल नहीं है, तो फिर उसको क्या करार दिया जाता है, शर्त करार दिया जाता है। तो हमारी हदीस से पता चल रहा है कि निकाह के अंदर गवाह का होना शर्त है। ये है तो रुकन की तरह, लेकिन चूंकि निकाह की हकीकत से खारिज है इसलिए इसको शर्त करार देना पड़ा। और जबकि इमाम मालिक रहमतुल्लाह की हदीस से सिर्फ ऐलान के वाजिब होने का पता चला। अलिनु निकाह, ये अमर का सीगा है, अलिनु तुम लोग क्या करो, निकाह का ऐलान करो। इससे तो सिर्फ ऐलान के वाजिब होने का पता चला है, इससे यह तो पता नहीं चला कि ऐलान नहीं करोगे तो निकाह होगा ही नहीं, ऐलान नहीं करोगे तो गुनाहगार होगे, ज्यादा से ज्यादा यही कहा जा सकता है। बात समझ में आ रही है? तो लिहाजा इसमें तो सिर्फ ऐलान के वाजिब होने का पता चल रहा है, ऐलान के शर्त होने का पता नहीं चल रहा। और नीस इस हदीस पर तो हमारा भी अमल हो जाता है, क्योंकि जब हम दो अफराद, दो आदमी गवाह बनाएंगे या एक मर्द और दो औरतों को गवाह बनाएंगे, तो उनको देखो इत्तला हो गई। ऐलान का क्या माना है, इत्तला देना दूसरों को। तो यहां भी जब दो गवाह बिठाएंगे तो उन दोनों में ऐलान हो गया, उन दोनों गवाहों को पता चल गया निकाह का, या एक मर्द है और दो औरतें हैं तो उनमें गोया ऐलान हो गया, उनको पता चल गया निकाह का। तो हमारा भी इस हदीस पर अमल हो गया भाई, वाजिब पर हमारा भी अमल हो गया। तो इमाम मालिक रहमहुल्ला जो हैं उनके खिलाफ यह हदीस हुज्जत है भाई। फिर उसके बाद साहिब हिदाया ने तफसील बयान करना शुरू की थी कि भाई ये जो सिफात जिक्र की गवाहों की साहिब कुदूरी ने, कि उनको आजाद होना चाहिए, आकिल होना चाहिए, बालिग होना चाहिए, मुसलमान होना चाहिए, दो मर्द होने चाहिए या एक मर्द और दो औरतें होनी चाहिए, आदिल हो या आदिल ना हो, या महदूद फिल कजफ हो, तो इन सिफात में से हर एक की तफसील बयान करने लगे साहिब हिदाया और बतलाया कि निकाह के अंदर आजादी का एतबार जरूरी है, क्योंकि गुलाम जो है वो गवाह नहीं बन सकता, इसलिए क्योंकि गुलाम को विलायत नहीं हासिल होती किसी पर भाई। विलायत कहते हैं कि गैर पर आपका कौल नाफिज हो जाए, वो माने या ना माने, गैर पर आपका कौल नाफिज हो जाए वो माने या ना माने, इसको कहते हैं विलायत। और गवाही के अंदर भी विलायत होती है, याद रखो। आप किसी मामले के अंदर जाकर गवाही देते हैं तो काजी आपकी गवाही के मुताबिक फैसला करता है। मसलन एक शख्स ने जैद पर मुकदमा कर दिया कि जैद ने मेरा 10 लाख रुपया देना है और जैद इनकार कर रहा है। आप दोनों को पता था कि जैद के ऊपर 10 लाख रुपए कर्ज है, चुनाचे वो शख्स आपको गवाह के तौर पर ले गया। आपने काजी के पास जाकर गवाही दी कि काजी साहेब हमारे सामने जैद ने इससे 10 लाख लिए थे, हमारे सामने जैद ने इस आदमी से 10 लाख कर्जा लिया था, तो काजी अब जैद पर 10 लाख लाजमी कर देगा, अब जैद को वो देना पड़ेगा। तो देखो जैद तो नहीं मान रहा था, लेकिन आपका कौल उस पर क्या कर दिया काजी ने, नाफिज कर दिया, आपका कौल जैद पर नाफिज कर दिया, इसको कहते हैं विलायत। तो शहादत में भी क्या होता है, गैर पर गवाह का कौल नाफिज हो जाता है, वो चाहे माने या ना माने, जब आदिल गवाह आ गए तो गवाहों का कौल उस पर नाफिज हो गया। मालूम हुआ गवाही में क्या जरूरी है, विलायत का होना जरूरी है। और जबकि गुलाम, गुलाम को तो अपनी जात पर विलायत हासिल नहीं है, गुलाम अपना निकाह खुद नहीं कर सकता, गुलाम तिजारत या कारोबार अपनी मर्जी से नहीं कर सकता जब तक आका इजाजत नहीं देगा। तो गुलाम को तो अपने ऊपर इतनी विलायत नहीं हासिल कि वह अपना निकाह करवा सके, तो गैर पर उसको कैसे विलायत हासिल होगी भाई। लिहाजा मालूम हुआ गुलाम गवाह नहीं बन सकता क्योंकि उसको विलायत हासिल नहीं। दलील भी समझ में आ रही है या नहीं? क्या कि गुलाम गवाह नहीं बन सकता? क्यों? क्योंकि गुलाम को विलायत हासिल नहीं। और विलायत किसे कहते हैं? कि गैर पर आपका कौल नाफिस हो जाए। और गवाही किस कबील से है? विलायत की कबील से है कि गवाह का कौल गैर पर नाफिस हो जाता है। बात समझ में आ रही है? इसी तरह मजनून जो है, जो पागल है, उसको भी अपने ऊपर विलायत हासिल नहीं है। वो अपना निकाह करना चाहे या उसका निकाह पहले हुआ था जिस वक्त ये ठीक था, अब ये पागल हो गया है और जुनून की हालत में ये क्या कर रहा है? बीवी को तलाक दे रहा है, तो इसकी तलाक नाफिज नहीं भाई। तो देखा, जो मजनून होता है ये ना अपना निकाह कर सकता है और ना अपनी बीवी को तलाक दे सकता है, तो इसको तो अपने ऊपर विलायत हासिल नहीं है, तो ये भी गवाह नहीं बन सकता। जब अपने ऊपर विलायत नहीं तो गैर पर बतरीके औला विलायत नहीं होगी भाई। इसी तरह बच्चा है, बच्चा अगर वो अपना निकाह करना चाहे, वो तो नाबालिग है, वो अपना निकाह नहीं कर सकता। देखो, उसको तो बच्चे को तो अपने ऊपर विलायत हासिल नहीं है, तो दूसरे पर उसको कैसे विलायत हासिल हो सकती है? लिहाजा बच्चा भी गवाह नहीं बन सकता। बात समझ में आ गई? और यहां बाज़ उलमा ने बड़ा कीमती ज़ाब्ता जिक्र फरमाया। वो फरमाते हैं कि जिस शख्स को अपने निकाह की विलायत हासिल है, जो शख्स अपना निकाह करवा सकता है, तो उस शख्स की मौजूदगी में दूसरे का निकाह भी मुनाकिद हो जाएगा। और जो शख्स अपना निकाह नहीं कर सकता, उसको अपने निकाह की विलायत हासिल नहीं है, तो उसकी मौजूदगी में गैर का निकाह भी नहीं हो सकता भाई। तो देखो, गुलाम और इसी तरह मजनून और इसी तरह बच्चा, इन तीनों को अपने निकाह की विलायत हासिल नहीं है। ये अपना निकाह खुद नहीं कर सकते। जब ये अपना निकाह खुद नहीं कर सकते, तो सिर्फ इनकी मौजूदगी में किसी दूसरे का निकाह भी मुनाकिद नहीं होगा। ज़ाब्ता समझ में आया भाई? अब आइए आज के सबक पर। वला बुद्ध मिन इतबारिल इस्लामी फी अनकिहतिल मुस्लिमीन लिअन्नहु ला शहादत लिल काफिरी अलल मुस्लिम। भाई, साहिबे हिदाया मतन में आने वाली तमाम कयूदात की वजह जिक्र फरमा रहे हैं। मतन में आया था कि गवाहों का आजाद होना जरूरी है, उनका आकिल होना जरूरी है, उनका बालिग होना जरूरी है। उनकी वजह साहिबे हिदाया ने जिक्र फरमा दी। और अगला वसफ जो था कि वो दो गवाह जो हैं मुसलमान होने चाहिए, तो साहिबे हिदाया उसकी तफसील बतला रहे हैं कि इस्लाम का एतबार क्यों जरूरी है गवाहों के अंदर। तो फरमाते हैं, वला बुद्ध मिन एतबार इस्लामी फी अनकिहतिल मुस्लिमीना, और जरूरी है इस्लाम का एतबार करना मुसलमानों के निकाह में। लिअन्नहु ला शहादत लिल काफिर अलल मुस्लिमी, इसलिए क्योंकि काफिर की गवाही नहीं है अलल मुस्लिमी मुसलमान के खिलाफ। अला जरर के लिए आता है, नुकसान के लिए, तो काफिर की गवाही हो अलल मुस्लिमी मुसलमान के खिलाफ, ऐसा नहीं हो सकता। याद रखो, ममलिकत इस्लामिया के अंदर काफिर को इतना इख्तियार नहीं दिया जा सकता कि उसका कौल मुसलमान पर नाफिस हो जाए। गवाही में भी क्या होता है? गवाह का कौल किस पर नाफिस हो जाता है? जिसके खिलाफ वो गवाही दे रहा है। तो गवाह का कौल दूसरे पर नाफिस हो जाता है, लेकिन ममलिकत इस्लामिया के अंदर काफिर को इतना ऊंचा मकाम नहीं दिया जाएगा कि मुसलमान पर उसका कौल नाफिस हो जाए। तो लिहाजा इसलिए काफिर मुसलमान के खिलाफ गवाह नहीं बन सकता। कुरान में भी अल्लाह फरमाते हैं, वलन यजअल अल्लाहु लिल काफिरीन अलल मुमिनीन सबीला। वलन यजअल अल्लाहु, और अल्लाह हरगिज नहीं बनाएंगे लिल काफिरीन काफिरों के लिए, अलल मुमिनीन सबीला मोमिनों पर कोई रास्ता। अल्लाह ताला काफिरों के लिए मोमिनों पर कोई रास्ता नहीं बनाएंगे। रास्ते से मुराद विलायत है, यानी अल्लाह ताला हरगिज काफिरों को मोमिनों पर विलायत नहीं देंगे। तो लिहाजा ममलिकत इस्लामिया के अंदर काफिर को इतना मकाम और इतना इख्तियार नहीं दिया जाएगा कि उसका कौल मुसलमान पर नाफिस हो जाए, लिहाजा वो मुसलमान के खिलाफ गवाह नहीं बन सकता। हां, मुसलमान के हक में वो गवाही देना चाहे तो फिर वो गवाह बन सकता है। किसी मुसलमान के खिलाफ नहीं बल्कि मुसलमान के हक में गवाह बनना चाहता है। मसलन एक मुसलमान का जिम्मी के साथ झगड़ा आया है, अब एक काफिर एक गैर मुस्लिम आकर मुसलमान के हक में गवाही देता है और किसके खिलाफ दे रहा है गवाही, जिम्मी के खिलाफ। अगर दूसरी तरफ भी मुसलमान हो फिर तो ये गवाही नहीं दे सकता भाई, तो दूसरी तरफ जिम्मी है तो जिम्मी के खिलाफ तो काफिर गवाह बन सकता है, तो ये गवाही मुसलमान के हक में है लिहाजा काजी इसकी गवाही कबूल कर सकता है। तो हासिल कलाम क्या कि काफिर जो है गैर मुस्लिम जो है मुसलमान के हक में तो गवाह बन सकता है, मुसलमान के खिलाफ गवाह नहीं बन सकता, क्योंकि गवाह बनने का मतलब यह है कि इसको विलायत मिल गई मुसलमान पर, और कोई काफिर हो और उसको इख्तियार दे दिया जाए मुसलमान पर और उसका कौल मुसलमान पर नाफिज कर दिया जाए, ममलिकत इस्लामिया में दारुल इस्लाम में हम इसकी इजाजत नहीं देंगे। तो कहते हैं वला बुद्ध मिन एतबार इस्लाम फी अनकिहतिल मुस्लिमीन, और जरूरी है इस्लाम का एतबार करना मुसलमानों के निकाह में, लिअन्नहु ला शहादत लिल काफिर अलल मुस्लिमी, इसलिए क्योंकि काफिर की गवाही मुसलमान के खिलाफ नहीं है, यानी काफिर मुसलमान के खिलाफ गवाह नहीं बन सकता। वला युश्तरतु वस्फु ज़ुकूरति, और मुजक्कर होने के वसफ की शर्त नहीं लगाई जाएगी। भाई मतन में आगे आया था कि वो जो दो गवाह हैं रजुलैनी और रजुलिन व अम्रअतैन, दो मर्द हों या एक मर्द और दो औरतें हों, मालूम हुआ इंदल अहनाफ ये जो निकाह में दो गवाह हैं इनका मुजक्कर होना जरूरी नहीं, इन गवाहों का मुजक्कर होना जरूरी नहीं, दोनों मुजक्कर हों फिर भी ठीक है और एक मर्द हो और दो औरतें हों फिर भी निकाह मुनाकिद हो जाएगा। जबकि इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि नहीं, निकाह के अंदर गवाहों का मुजक्कर होना जरूरी है, मर्द ही गवाह बन सकते हैं निकाह के अंदर, औरतें गवाह बन ही नहीं सकती। अगर दो मर्द न हुए तो फिर आकदे निकाह मुनाकिद हो गई नहीं, एक मर्द या दो औरतें हुई तो निकाह मुनाकिद ही नहीं होगा भाई। लेकिन हमारे नजदीक मुजक्कर होने की शर्त नहीं है, गवाह चाहे दोनों मुजक्कर हों चाहे दोनों मुजक्कर न हो निकाह मुनाकिद हो जाएगा। तो कहते हैं वला युश्तरतु वस्फु ज़ुकूरति, और शर्त नहीं लगाई जाएगी मुजक्कर होने के वसफ की, हत्ता यनाकिदु बिहुज़ूरी रजुलिन व इम्रअतैन, भाई याद रखना यहां आया हत्ता यनाकिदु, याद रखो यहां हत्ता नसब नहीं देगा, हत्ता नसब नहीं देगा लिहाजा यनाकिदु को मरफू पढ़ेंगे भाई, हत्ता के नसब देने के लिए यानी हत्ता के बाद अन मुकद्दर होने के लिए दो शर्तें हैं भाई, एक शर्त यह कि हत्ता का मा बाद मा कबल की निस्बत से मुस्तकबिल होना चाहिए, हत्ता का मा बाद हत्ता के माकबल की निस्बत से मुस्तकबिल होना चाहिए, और दूसरी शर्त यह है कि वहां हत्ता सबबियत या गाया का फायदा दे रहा हो, हत्ता सबबियत का फायदा दे रहा हो यानी हत्ता का माकबल वो सबब हो और हत्ता का मा बाद उसका मुसबब हो, या वो हत्ता गाया का फायदा दे रहा हो यानी वो जो हत्ता का मा बाद है वो गाया बन रहा हो माकबल के लिए, वो माकबल के लिए गाया बन रहा हो उस पर माकबल वाले फेल की इंतहा हो रही हो, तो यहां ये शर्तें पूरी नहीं है लिहाजा ये हत्ता नसब नहीं देगा। तो कहते हैं हत्ता यनाकिदु बिहुजूरी रजुलिन व इम्रअतैन, यहां तक कि आकदे निकाह जो है वो मुनाकिद हो जाएगा एक मर्द और दो औरतों की मौजूदगी से, वफीह खिलाफु शाफिई रहिमहुल्लाह, और इसके अंदर इख्तिलाफ है इमाम शाफिई रहिमहुल्लाह का, वसतारिफु फी शहादात इंशाअल्लाह ताला, और अन करीब आप इसको जान लेंगे किताबु शहादात के अंदर इंशाअल्लाह ताला, इसकी दलील साहिब हिदायत किताबु शहादात में जिक्र फरमाएंगे, किताबु शहादात आगे अगले साल हिदायत की जिल्दे सालिस में आ जाएगी भाई, वहां साहिब हिदाया आपको बतलाएंगे कि इमाम शाफई रहमतुल्लाह के नजदीक निकाह के बाब में गवाहों का मर्द होना जरूरी है। वजह यह कि वो फरमाते हैं कि निकाह जो है एक बाअजमत चीज है, तमाम जिंदगी के अंदर कोई शख्स एक या दो निकाह ही करता है, निकाह इंतहाई नादिर है और बाअजमत चीज है, लिहाजा इसके अंदर औरतों की गवाही काबिले कबूल नहीं, क्योंकि औरतों की गवाही में शुबा आ गया, आप देखते नहीं गवाह दो मर्द होने चाहिए, और अगर दूसरा मर्द गवाह नहीं है तो फिर दो औरतों को एक मर्द के बराबर करार दिया गया है। मालूम हुआ औरत की गवाही में क्या है, शुबा है। जबी तो सिर्फ एक औरत की गवाही मर्द के बराबर नहीं है बल्कि दो औरतों की गवाही मर्द के बराबर है। तो फरमाते निकाह जो है बाअज़मत चीज है और इंतहाई नादिर है कि जिंदगी के अंदर कोई शख्स एक या दो निकाह ही करता है, तो लिहाजा इसके अंदर गवाह जो है वो मर्द ही होने चाहिए क्योंकि औरत की गवाही में शुबा आ गया। लेकिन हम अहनाफ कहते हैं कि औरत की गवाही में अगर शुबा आया है तो उस शुबे की तलाफी भी हो गई कि एक औरत के साथ एक और औरत का होना भी जरूरी है। भाई गवाह क्या होंगे, दो मर्द होंगे या एक मर्द और दो औरतें होंगी। देखो ये जो दो औरतें हैं इसीलिए हैं कि एक की गवाही में अगर शुबा आ रहा था तो दूसरी ने आकर उसके साथ उस शुबे को दूर कर दिया और उसमें कुव्वत पैदा कर दी। बात समझ में आ गई। तो हमारे नजदीक गवाहों का मुजक्कर होना जरूरी नहीं है, जबकि इमाम शाफी रहमतुल्लाह के नजदीक दोनों गवाहों का मुजक्कर होना जरूरी है निकाह में। आगे देखिए कहते हैं वला तुश्तरतुल अदालतु। भाई मतन में आगे आया था उदूलन कानू औ गैर उदूलिन, कि वो गवाह जो हैं आदिल हों या आदिल न हो, यानी फासिक हो, चाहे वो गवाह आदिल हो या आदिल ना हो बल्कि फासिक हो। तो हमारे नजदीक निकाह के अंदर गवाहों का आदिल होना जरूरी नहीं। अगर दो फासिक अफराद भी मौजूद हुए तो उनकी मौजूदगी में भी निकाह हो जाएगा। उनमें चार सिफात तो जरूर होनी चाहिए भाई, आजाद हो, आकिल हो, बालिग हो, मुसलमान हो, और आदिल होना जरूरी नहीं। आदिल हो या फासिक हो दोनों सूरतों में अक़्दे निकाह मुनाकिद हो जाएगा भाई। वला तुश्तरतुल अदालतु हत्ता यनअक़िदु बिहज़रतिल फासिकैन इंदना। यहां पर भी यह हत्ता नसब नहीं देगा। तो कहते हैं वला तुश्तरतुल अदालतु, और आदिल होने की शर्त नहीं लगाई जाएगी, हत्ता या नाकिदु भी हजरतिल फासिकैन इंदना, यहां तक निकाह जो है मुनाकिद हो जाएगा दो फासिकों की मौजूदगी से भी। इंदना हमारे नजदीक, इसको चाहे अल्फासिकैन तस्निया पढ़ लें, दो फासिकों की मौजूदगी से भी निकाह हो जाएगा, या आप चाहें तो इसको जमा भी पढ़ सकते हैं, हत्ता या नाकिदा बिहज़रतिल फासिकीन इंदना, फासिकों की मौजूदगी से भी निकाह मुनाकिद हो जाएगा भाई। खिलाफन लिशाफी रहिमहुल्ला, बखिलाफ इमाम शाफी रहिमहुल्ला के। इमाम शाफी रहिमहुल्ला इसमें भी इख्तिलाफ फरमाते हैं। वो फरमाते हैं कि निकाह के अंदर गवाहों का मर्द होना भी जरूरी और उनका आदिल होना भी जरूरी है, फासिक गवाह हुए तो निकाह मुनाकिद नहीं होगा भाई। तो कहते हैं लहू, इमाम शाफी रहमतुल्लाह की दलील यह है कि अन्न शहादत मिन बाबिल करामती, कि गवाही जो है मिन बाबिल करामती, करामत कहते हैं इज्जत और शराफत को भाई, मुअज्जज होना, इज्जत वाला होना, कि गवाही जो है मिन बाबिल करामती ये इज्जत के बाब से है, यानी ये एजाज की बात है। गवाह होना क्या है, इज्जत वाली बात है, एजाज वाली बात है। वल फासिक मिन अहलिल इहानती, और फासिक जो है वो तो अहले इहानत है। फासिक तो क्या है, अहले इहानत है। अहान युहीनु इहानतन का माना है दूसरे की बेइज्जती करना, उसको जलील करना। लेकिन यहां ये माना न करना भाई, ये मुराद नहीं है। शरीयत किसी की भी बेइज्जती का दर्स नहीं देती भाई, बल्कि यहां इहानत का माना यह है कि इनको अहमियत नहीं दी जाएगी, यानी इनको फकीर और मामूली समझा जाएगा। फासिक आदमी है जो गुनाह करता रहता है तो उसको उसको इज्जत वाला मकाम नहीं दिया जाएगा, उसको अहमियत नहीं दी जाएगी और उसको हकीर और मामूली समझा जाएगा। उससे इस तरह का बर्ताव करेंगे जैसे कोई हकीर और मामूली शख्स है भाई, ताकि वो अपनी गलती पर मुतनब्बे हो, उसको पता चले कि मैं कुछ गलत कर रहा हूं जिसकी वजह से लोग मेरी इज्जत नहीं करते, तो चुनांचे इससे फिर उसकी इसलाह होगी। تو کہتے ہیں امام شافعی رحمہ اللہ کی دلیل یہ ہے کہ ان شہادت من باب الکرامتی کی گواہی جو ہے وہ اعزاز کی بات ہے، وہ عزت کے باب سے ہے. یہ آپ کے حاشیے میں حدیث بھی دی ہوئی ہے، حضور علیہ السلام فرماتے ہیں اکرم الشہود کہ تم لوگ گواہوں کی عزت کرو، اکرم الشہود تم لوگ گواہوں کی عزت کرو. اور اسی حدیث کے آگے الفاظ ہیں جو یہاں پر تو نہیں دیگر کتابوں میں موجود ہیں، فَإِنَّ اللَّهَ يُحْيِي بِهِمُ الْحُقُوقَ، کیونکہ یہ جو گواہ ہیں ان کے ذریعے اللہ حقوق کو زندہ فرماتے ہیں، اس کے ذریعے لوگوں کے حقوق کی حفاظت ہوتی ہے، کہیں جھگڑا وغیرہ ہو جائے تو گواہی کے ذریعے مسئلہ حل ہو جاتا ہے اور حقدار کو اس کا حق مل جاتا ہے. تو حدیث میں کیا آیا کہ گواہوں کی عزت کرو، معلوم ہوا گواہ ہونا ایک عزت والا مقام ہے. بھائی حدیث میں ان کی عزت کا درس دیا جا رہا ہے. تو امام شافعی رحمہ اللہ فرماتے ہیں ان شہادت من باب الکرامتی کہ گواہ ہونا جو ہے وہ عزت کے باب سے ہے، یعنی اعزاز کی بات ہے. والفاسق من اہل الاہانتی اور فاسق جو ہے وہ تو اہل اہانت ہے، یعنی وہ تو اس لائق ہے کہ اس کو اہمیت نہ دی جائے، اس کو حقیر اور معمولی سمجھا جائے، لہذا فاسق گواہ نہیں بن سکتا نکاح کے باب میں. اگر آپ نے اس کو گواہ بنا دیا تو پھر تو آپ نے اس کو عزت والا مقام دے دیا، معلوم ہوا فاسق نکاح کے اندر گواہ نہیں بن سکتا، صرف فاسقوں کی موجودگی میں نکاح منعقد نہیں ہوگا. ولنا اب آگے ہم جواب دیں گے، ہمارا مذہب کیا ہے بھائی؟ ہمارے نزدیک گواہ عادل ہوں یا عادل نہ ہو، یعنی فاسق ہی کیوں نہ ہو، پھر بھی عقد نکاح منعقد ہو جائے گا. اب اس کی دلیل ذکر کریں گے. ولنا انہ من اہل الولایتی فیکون من اہل الشہادتی. امام شافعی رحمہ اللہ کیا فرماتے ہیں کہ فاسق جو ہے وہ گواہ نہیں ہو سکتا، اس لیے کیونکہ گواہ ہونا عزت کا مقام ہے اور فاسق جو ہے اس کو یہ عزت والا مقام نہیں دیا جائے گا. بھائی اس کو اتنی اہمیت اور اتنی توجہ اور اتنی عزت نہیں دی جائے گی کہ اس کو گواہ بنایا جائے، لہذا صرف فاسقوں کی موجودگی میں مسلمان کا نکاح منعقد نہیں ہوگا. جبکہ ہمارے نزدیک فاسق جو ہے وہ اہل شہادت ہے. ہاں اس کے اہل شہادت ہونے میں کمی ہے، کیونکہ گمان ہوتا ہے کہ کہیں یہ جھوٹ نہ بول رہا ہو. جب وہ اللہ کے احکام کی پرواہ نہیں کرتا تو لوگوں کے حقوق کی پتہ نہیں پرواہ کرے گا یا نہیں کرے گا، تو وہاں جھوٹ کا گمان دلوں میں آتا ہے کہ کہیں یہ جھوٹ نہ بول رہا ہو، تو اس کی گواہی میں کمی آ گئی. اس لیے قاضی چاہے تو اس کی گواہی قبول کرے اور چاہے تو اس کی گواہی قبول نہ کرے، کیونکہ اس کے اہل تحمل اور اہل ادا ہونے میں نقصان ہے، کمی ہے، جھوٹ کی بدگمانی دلوں میں آتی ہے. بھائی ہمارے نزدیک فاسق جو ہے وہ اہل ولایت ہے. بھائی فاسق آدمی اپنا نکاح خود کرنا چاہے کر سکتا ہے یا نہیں کر سکتا؟ بے شک گناہ وغیرہ کرتا ہے لیکن اپنا نکاح تو وہ اپنی مرضی سے جہاں چاہے کر سکتا ہے، تو معلوم ہو وہ اہل ولایت ہے، اس کو ولایت حاصل ہے اپنی ذات کے اوپر. اور اسی طرح یہ اپنے غلام یا باندیوں کا بھی جہاں چاہے نکاح کروا سکتا ہے. اسی طرح آگے آپ پڑھیں گے کہ باپ جو ہے اپنے نابالغ بچوں کا نکاح خود کروا سکتا ہے، تو فاسق بھی جو ہے اپنے بچوں کا نکاح خود کروا سکتا ہے. تو معلوم ہوا فاسق کو اپنے اوپر بھی ولایت حاصل ہے اور اپنے غلام اور باندیوں پر بھی ولایت حاصل ہے اور اپنے نابالغ بچوں پر بھی ولایت حاصل ہے، معلوم ہوا یہ اہل ولایت ہے. اور جو بھی اہل ولایت ہوتا ہے وہ اہل شہادت ہوتا ہے، وہ گواہ ہو سکتا ہے، کیونکہ گواہی بھی کس قبیل سے ہے؟ ولایت ہی کے تو قبیل سے ہے. ولایت کسے کہتے ہیں؟ کہ آپ کا قول غیر پر نافذ ہو جائے چاہے وہ مانے یا نہ مانے. اسی طرح گواہی کے اندر بھی گواہ کا قول فریق مخالف پر نافذ ہو جاتا ہے چاہے وہ مانے یا نہ مانے. تو جب فاسق اہل ولایت ہے تو پھر یہ اہل شہادت بھی ہے بھائی. اور وہ ضابطہ بھی میں نے آپ کو بتلایا تھا بھائی کہ جو شخص اپنا نکاح خود کر سکتا ہے وہ دوسرے کے نکاح میں گواہ بھی بن سکتا ہے، دوسرے کا نکاح بھی اس کی موجودگی میں منعقد ہو جائے گا. تو فاسق اپنا جہاں چاہے نکاح کر سکتا ہے بھائی، تو جب وہ اپنا نکاح خود کر سکتا ہے تو اس کی موجودگی سے دوسروں کا نکاح بھی منعقد ہو جائے گا بھائی. تو فاسق جب اہل ولایت ہے تو اہل شہادت بھی ہوگا. जैसे वो जो गवाहों की चार किस्में पीछे मैंने बयान की थी कि गवाह जो हैं चार किस्म पर हैं, कुछ वो गवाह हैं जो अहले शहादत हैं कामिल तौर पर, जो अहले शहादत हैं कामिल तौर पर, और वो कौन से गवाह हैं जिनमें चार सिफाते लाजिमा भी हों और वो आदिल भी हों, यानी वो आजाद भी हैं, आकिल भी हैं, बालिग भी हैं, मुसलमान भी हैं और साथ साथ आदिल भी है। तो ऐसा गवाह जो आदिल है वो अहले शहादत है कामिल तौर पर। जब वो कामिल तौर पर अहले शहादत है, काजी के पास जब ऐसा आदमी गवाही देने आएगा तो काजी पर उसकी गवाही कबूल करना लाजिम है। काजी अगर उसके मुताबिक फैसला नहीं करता तो इंदल्लाह काजी मुजरिम होगा। जब दो आदिल गवाह आ जाएं तो काजी को उसी के मुताबिक फैसला करना पड़ेगा। काजी की मिसाल अब मजबूर है, महज की हो गई, अब वो कोई और फैसला नहीं कर सकता। जबकि बाज गवाह वो हैं जो अहले शहादत तो हैं लेकिन कामिल तौर पर नहीं है, और वो कौन से कि जिनमें वो चार सिफात तो मौजूद हैं, आजाद हैं, आकिल हैं, बालिग हैं, मुसलमान हैं लेकिन आदिल नहीं है बल्कि फासिक हैं, तो ये भी अहले शहादत हैं लेकिन कामिल तौर पर अहले शहादत नहीं। इनकी गवाही काजी चाहे तो कबूल करे चाहे तो कबूल न करे। मालूम हुआ फासिक की गवाही भी काजी कबूल कर सकता है। आदिल की तो कबूल करना लाजिम और फासिक की भी वो कबूल कर सकता है, तो हमारे नजदीक फासिक भी अहले शहादत है। और यहां तो निकाह का मसाला चल रहा है, यहां तो उसने गवाही देनी नहीं है, सिर्फ गवाह बनना है। एक है तहम्मुल शहादत, एक है अदाए शहादत। अदाए शहादत, शहादत का अदा करना, गवाही देना, ये तो काजी के सामने होता है। तो जब ये काजी के सामने जाकर गवाही दे सकता है तो गवाह बनना तो कम दर्जा है, तो गवाह ये बतरीके औला बन सकता है। एक है तहम्मुल शहादत, इसमें किसी पर कोई चीज लाजिम नहीं कर रहा, सिर्फ गवाह बन रहा है। और एक है अदाए शहादत, काजी के पास जाकर गवाही दे रहा है, वहां तो बाकायदा इसकी गवाही की वजह से दूसरे पर एक चीज लाजिम हो जाएगी। तो जब ये अदाए शहादत कर सकता है जो आला दर्जा है, तो तहम्मुल शहादत तो अदना दर्जा है, ये बतरीके औला कर सकता है। मालूम हुआ फासिक हमारे नजदीक अहले विलायत है, यानी इसको अपने ऊपर अपने गुलामों वगैरह पर विलायत हासिल है। जब ये अहले विलायत है तो ये अहले शहादत भी होगा, ये गवाह भी हो सकता है। बात समझ में आ गई। आगे साहिब हिदायत इसकी इल्लत बयान करेंगे, इसकी इल्लत बयान करेंगे कि भाई ये अहले विलायत है, मालूम है इसको अपने ऊपर विलायत हासिल है, अपने अपने ऊपर विलायत हासिल है, जहां चाहे अपना निकाह कर सकता है, तो गैर पर इसको कैसे विलायत आप दे रहे हैं? बात समझ में आ रही है? शहादत में तो गैर पर विलायत मिल जाती है, गैर पर आपका कौल नाफिज हो जाता है। तो ये फासिक, ये अहले विलायत तो है, मालूम हुआ ये अपना निकाह जहां चाहे कर सकता है, इसको अपने ऊपर विलायत है, लेकिन इससे आप क्या साबित करना चाह रहे हैं कि यह अहले शहादत भी है और शहादत के अंदर अपने ऊपर कौल नाफिज होता है या गैर पर? गैर पर कौल नाफिज होता है। तो आपने इसको अहले विलायत तो कह दिया, हमें तस्लीम है, इसको अपने ऊपर विलायत हासिल है, लेकिन शहादत में तो क्या कहना पड़ेगा, इसको गैर पर विलायत हासिल है। वो कैसे हो सकता है भाई? अपने ऊपर विलायत तो होनी चाहिए, ठीक है, लेकिन गैर पर इसको आप कैसे विलायत दे रहे हैं, कैसे साबित कर रहे हैं कि यह अहले विलायत है, लिहाजा ये क्या होगा, अहले शहादत भी होगा। अहले विलायत कहने से तो सिर्फ क्या पता चला कि इसको अपने ऊपर विलायत हासिल है, लेकिन अहले शहादत जब कहेंगे तो इससे तो क्या पता चला, इसको गैर पर भी विलायत हासिल है। अपने ऊपर तो विलायत होनी चाहिए, उसमें तो कोई शक नहीं, लेकिन गैर पर कैसे इसको विलायत आपने दे दी, तो उसकी साहिबे हिदाया वजह बयान करेंगे। बात समझ में आ रही है? साहिबे हिदाया आपको बतलाएंगे कि जो फासिक है इसके अंदर दो जिहतें हैं, एक तरफ है इसका फिसक यानी फासिक होना और एक तरफ है इसका मुसलमान होना। इसका फिसक तकाजा कर रहा है कि इसको अपने ऊपर भी विलायत नहीं होनी चाहिए, इसका फिसक तकाजा कर रहा है इसको अपने ऊपर भी विलायत नहीं होनी चाहिए, क्योंकि ये गुनाह करता है, गुनाहगार है। तो जब ये गुनाह करता है, अपना नुकसान करता है या किसी और का? अपना नुकसान कर रहा है। तो मालूम हुआ इसकी अकल नाकिस है, इसकी अकल कामिल नहीं, तो ये बच्चे की मिसल हुआ। और बच्चा जो है उसको शरीयत ने विलायत नहीं दी, वो अपना निकाह नहीं कर सकता, लिहाजा फासिक जो है ये भी नाकिसुल अकल हुआ, इसकी अकल कम हुई, लिहाजा इसको भी अपने ऊपर विलायत नहीं होनी चाहिए, इसको भी अपने निकाह की विलायत नहीं होनी चाहिए, जैसे बच्चे को अपने निकाह की विलायत नहीं है। तो फासिक का फिसक क्या तकाजा कर रहा है, इसको अपने ऊपर भी विलायत नहीं होनी चाहिए, जैसे बच्चे को अपने ऊपर विलायत नहीं होती। लेकिन दूसरी तरफ ये मुसलमान है भाई, इसका मुसलमान होना तकाजा करता है कि भाई अगरचे ये कम अकल है लेकिन आकिल बालिग और आजाद है, लिहाजा इसको विलायत होनी चाहिए, और फिर शरीयत ने इसको अपने ऊपर विलायत दे दी, ये जहां चाहे अपना निकाह कर सकता है। यहां तक बात समझ में आ गई। मालूम हुआ फासिक में कितनी जिहतें, दो जिहतें, एक है इसका फासिक होना, एक है इसका मुसलमान होना। इसका फासिक होना तकाजा करता है इसको अपने ऊपर विलायत नहीं होनी चाहिए, लेकिन इसका मुसलमान होना तकाजा करता है कि इसको अपने ऊपर विलायत होनी चाहिए। और मुझे बताइए फासिक अपना निकाह कर सकता है या नहीं कर सकता, कर सकता है। मालूम हुआ इसका फासिक होना मान्य न बन सका, इसका फासिक होना मान्य बन रहा था लेकिन इसके इस्लाम ने उसको मान्य नहीं बनने दिया। इसका फासिक होना मान्य बन रहा था किस चीज से, इसकी अपनी जात पर जो विलायत है कि इसको अपनी जात पर भी विलायत नहीं होनी चाहिए, यह कम अकल आदमी है, अपना नुकसान कर रहा है, लिहाजा इसको अपने निकाह की भी इजाजत नहीं होनी चाहिए। लेकिन क्या इसका फासिक होना मान्य बना, मान्या नहीं बना, इसको इजाजत है, ये अपना निकाह कर सकता है। क्यों? क्योंकि ये मुसलमान है, इसके इस्लाम की वजह से। तो मालूम हुआ इसका फिसक मान्या न बन सका किस चीज में, इसकी अपनी जात पर जो विलायत है उसमें। इसका फासिक होना मान्या न बन सका किस चीज से, इसकी अपनी जात पर जो विलायत है उसमें ये फिसक मान्या न बना। क्यों नहीं बन सका फिसक मान्य, इसके इस्लाम की वजह से, इसके
इस्लाम की वजह से।
जी फिर दोहराएं, इसका फिसक मान्य न बना किस चीज के लिए, यूं कहें, यूं अल्फाज दोहराएं, विलायत आला नफसी ही में। इसका फिसक मान्य न बना किस चीज में, विलायत आला नफसी ही, इसकी जो अपनी जात पर विलायत है उसमें। फिर दोहराएं भाई, इसका फिसक मान्य न बना किस चीज में मान्य न बना, इसकी विलायत आला नफसी ही जो है उसमें फिसक माने ना बन सका। क्यों नहीं बन सका, इसके मुसलमान होने की वजह से। तो जब इसका फिसक विलायत आला नफसी ही में माने ना बन सका, तो विलायत आला गैर ही में भी माने नहीं बनेगा। गैर पर जो विलायत है उसमें भी माने नहीं बनेगा। क्यों? क्योंकि यही इस्लाम वहां भी मौजूद है, जो इस्लाम इसके अंदर मौजूद था जिसकी वजह से फिसक माने ना बन सका, यही इस्लाम गैर में भी मौजूद है, यही इल्लत वहां भी मौजूद है, तो लिहाजा वहां भी फिसक मान्य नहीं बनेगा भाई। तो जब इसको विलायत आला नफसी ही हासिल है तो विलायत आला गैरी ही भी हासिल होगी। तो ये अहले शहादत है, गैर के खिलाफ इसका कौल नाफिज हो सकता है, ये गवाह बन सकता है भाई। बात समझ में आई, क्या बात हुई? फिर दोहराएं भाई, साहिब हिदाया की बहुत गहरी बातें चल रही हैं भाई। साहिब हिदाया ने क्या फरमाया कि फासिक अहले विलायत है, जब ये अहले विलायत है तो ये अहले शहादत भी होना चाहिए भाई। भी अहले विलायत है यानी इसको अपने ऊपर विलायत हासिल है, ये जहां चाहे अपना निकाह कर सकता है, तो फिर इसको अहले शहादत भी होना चाहिए। तो इस पर सवाल पैदा हुआ भाई, अहले शहादत उसमें तो गैर पर विलायत होती है, चलें ये बात तो हमें तस्लीम है कि फासिक को अपने ऊपर विलायत है, वो अपना निकाह जहां चाहे कर सकता है, लेकिन इससे ये कहां साबित होता है कि इसको गैर पर भी विलायत दे दी जाए? क्योंकि जब आप इसको अहले शहादत कहेंगे तो गवाह का कौल तो गैर पर नाफिस होता है, तो कहना पड़ेगा कि इसको गैर पर भी विलायत हासिल है। बात समझ में आ रही? तो ऐ साहिब हिदाया, आपने कहा कि फासिक को अपने ऊपर विलायत है, जब अपने ऊपर विलायत है तो ये अहले शहादत भी हुआ, यानी गैर पर भी इसको विलायत मिल सकती है, ये कैसी दलील है? तो साहिब हिदाया उसकी तफसील बयान फरमाते हैं कि फासिक के अंदर दो चीजें हैं, एक इसका फासिक होना है और एक इसका मुसलमान होना है। और यहां विलायतें भी दो किस्म पर है, एक विलायत आला नफसी ही है और एक विलायत आला गैर ही है भाई। तो जब इसका फिसक जो है विलायत आला नफसी ही के लिए मान्य नहीं बन सकता, کیونکہ یہ مسلمان ہے. تو یہی اسلام غیر میں بھی تو پایا جا رہا ہے, تو ولایت اعلی غیر ہی کے لیے بھی وہ مانع نہیں بنے گا. ولایت اعلی نفس ہی میں مانع نہ بنا فسق, کیوں نہیں بنا؟ اسلام پایا جا رہا تھا. تو ولایت اعلی غیر ہی اس غیر میں بھی کیا پایا جا رہا ہے؟ اسلام پایا جا رہا ہے, تو وہاں بھی فسق مانع نہیں بنے گا بھائی. تو جب اس کو اپنے اوپر ولایت حاصل ہے تو یہ اہل شہادت ہے, یعنی غیر پر بھی اس کو ولایت حاصل ہوگی, یعنی اس کا قول نافذ ہو سکتا ہے, یہ گواہ بن سکتا ہے. بات سمجھ میں آ گئی؟ شاید ابھی بھی بات پوری طرح واضح نہ ہوئی ہو بھائی. بھائی اور آسان لفظوں میں اس کو سمجھ لیجئے. بھائی دیکھیے, یہ جو فاسق ہے اس کے فسق کے باوجود اس کو اپنی ذات پر ولایت حاصل ہے, اور یہ فاسق تو کیا ہے؟ مسلمان ہے. گویا فسق کے باوجود اس کو ایک مسلمان ذات پر ولایت حاصل ہے, یعنی اس کی اپنی ذات. فاسق ہونے کے باوجود اس کو بالاتفاق اپنی ذات پر ولایت حاصل ہے, یہ جہاں چاہے اپنا نکاح وغیرہ کر سکتا ہے. تو جب فاسق کو فسق کے باوجود اپنی ذات پر, یعنی ایک مسلمان ذات پر ولایت حاصل ہے, تو اس کو دوسرے مسلمان پر بھی ولایت حاصل ہوگی, کیونکہ وہ بھی اسی کی جنس میں سے ہے, وہ بھی ایک مسلمان ذات ہے. جیسے فاسق خود کیا تھا؟ ایک مسلمان ذات. اسی طرح غیر بھی کیا ہے؟ ایک مسلمان ذات. تو جب فاسق کا فسق مانع نہیں بنا اس کی اپنی ذات پر ولایت سے, فاسق ہونے کے باوجود اس کو اپنی ذات پر ولایت حاصل ہے, یعنی ایک مسلمان پر ولایت حاصل ہے, تو لہذا دوسرے مسلمان پر بھی اس کو ولایت حاصل ہوگی, کیونکہ وہ بھی اسی کی جنس سے ہے. وہ غیر بھی اسی فاسق کی جنس میں سے ہے, یعنی جیسے یہ فاسق مسلمان ہے وہ دوسرا بھی مسلمان ہے. تو جب فاسق کو اپنے اوپر ولایت حاصل ہے اور فاسق خود کیا ہے؟ مسلمان, تو ایک مسلمان ذات پر, ایک مسلمان شخص پر اس کو ولایت حاصل ہے, اور اس میں سب کا اتفاق ہے, سب کے نزدیک فاسق کو اپنی ذات پر ولایت حاصل ہے. لیکن البتہ اختلاف اس میں ہے کہ کسی دوسرے مسلمان پر بھی اس کو ولایت حاصل ہو سکتی ہے یا نہیں. تو ہم کہتے ہیں ولایت اعلی غیر ہی بھی ولایت اعلی نفسی ہی کے باب سے ہے, کیونکہ ولایت اعلی نفسی ہی میں جب اس کو اپنی ذات پر ولایت حاصل ہے, یعنی ایک مسلمان پر ولایت حاصل ہے, تو دوسرا شخص بھی تو مسلمان ہے, تو اس پر بھی اس کو ولایت حاصل ہو سکتی ہے, یعنی یہ اس کے خلاف گواہ بن سکتا ہے. بات سمجھ میں آ گئی؟ جی دیکھیے بھائی, کہتے ہیں ولانا انہم من اہل الولایت, کہ فاسق جو ہے وہ اہل ولایت ہے, یعنی اس کو اپنی ذات پر ولایت حاصل ہے. فیکون من اہل شہادتی, تو یہ اہل شہادت بھی ہوگا, یعنی غیر پر بھی اس کو ولایت ہو سکتی ہے, قاضی غیر کے سلسلے میں بھی اس کا قول قبول کر سکتا ہے, اگرچہ یہ اہل شہادت ہے ناقص طور پر, کیونکہ فاسق ہے. قاضی کے لیے گواہی قبول کرنا لازم نہیں, لیکن قبول کر سکتا ہے, تو یہ اہل شہادت ہے ناقص طور پر. وہذا, اور یہ اس وجہ سے, اس کے ذریعے اشارہ ہے جو پیچھے بات ذکر کی صاحب ہدایہ نے, کہ یہ فاسق اہل ولایت ہے تو یہ اہل شہادت بھی ہوگا بھائی. وہذا, یہ اس وجہ سے ہے, لِأَنَّهُ لَمَّا لَمْ يُحَرِّمِ الْوِلَایَةَ عَلَى نَفْسِهِ, کہ جب حرام نہیں کیا, لم يحرم حرام نہیں کیا, ضمیر راجے ہے فسق کی طرف, یہ فاسق کا جو فسق ہے اس کا فاسق ہونا. لِأَنَّهُ لَمَّا لَمْ يُحَرِّمْ, جب فسق نے حرام نہیں کیا, کس چیز کو حرام نہیں کیا؟ الْوِلَایَةَ عَلَى نَفْسِهِ, اس کی اپنی ذات پر جو ولایت ہے. جب فسق نے اس کی اپنی ذات پر جو ولایت ہے اس کو حرام نہیں کیا, اس کے لیے فسق مانع نہیں بنا. لِإِسْلَامِ ہی, اس کے اسلام کی وجہ سے, اس کے مسلمان ہونے کی وجہ سے. تو لا يحرم على غيره, تو یہ فسق جو ہے حرام نہیں کرے گا غیر پر بھی, یعنی غیر پر بھی ولایت کو حرام نہیں کرے گا. جب یہ ولایت اعلی نفسی ہی کے لیے مانع نہیں, تو ولایت اعلی غیر ہی میں بھی یہ مانع نہیں بنے گا. لأنه من جنسه, اس لیے کیونکہ وہ غیر بھی اسی فاسق کی جنس سے ہے. غیر بھی اسی فاسق کے جنس سے ہے. یعنی جیسے یہ فاسق مسلمان ہے وہ غیر بھی کیا ہے مسلمان, جیسے اس فاسق میں اسلام موجود تھا اور اس اسلام نے فسق کو مانع بننے سے روک دیا, جیسے اس کے اندر اسلام موجود تھا اس اسلام نے فسق کو مانع نہیں بننے دیا, اس کو ولایت علی نفسی ہی حاصل رہی. تو غیر کے اندر بھی اسلام موجود ہے تو وہاں پر بھی وہ اسلام جو ہے اس فسق کو مانع نہیں بننے دے گا, اور جیسے اس کو ولایت علی نفسی ہی حاصل تھی اسی طرح اس کو ولایت علی غیر ہی بھی حاصل ہو سکتی ہے. بات سمجھ میں آ رہی ہے؟ یہ مانا ہے لِأَنَّهُ مِن جِنْسِهِ, اس لیے کیونکہ وہ غیر بھی اسی فاسق کی جنس سے ہے یعنی وہ بھی مسلمان ہے. دلیل سمجھ میں آ گئی؟ حاصل کلام کیا ہوا کہ فاسق اہل ولایت ہے تو وہ اہل شہادت بھی ہے, یعنی جب اس کو ولایت علی نفسی ہی حاصل ہے تو اس کو ولایت علی غیری ہی بھی حاصل ہو سکتی ہے, کیونکہ شہادت میں ولایت علی غیری ہی ہوتی ہے, غیر پر آپ کا قول نافذ ہوتا ہے وہ مانے یا نہ مانے. اور اس کی علت کیا ہے, وجہ کیا ہے؟ تو صاحب ہدایہ نے آپ کو بتلایا کہ فاسق کا فسق جو ہے وہ مانع نہیں بنتا ولایت علی نفسی ہی کے لیے, فاسق کا فسق مانع نہیں بنتا ولایت علی نفسی ہی کے لیے اس کے مسلمان ہونے کی وجہ سے, تو ولایت علی غیر ہی کے اندر بھی وہ فسق مانع نہیں بنے گا کیونکہ وہاں بھی اسلام موجود ہے. بات سمجھ میں آ گئی؟ آگے دیکھیے جی, یہ تو ایک دلیل تھی, ہمارے نزدیک فاسق اہل شہادت ہے, امام شافعی رحمہ اللہ کے نزدیک اہل شہادت نہیں ہے جبکہ ہمارے نزدیک اہل شہادت ہے. اور اب دوسری دلیل ذکر کر رہے ہیں, وَلِأَنَّهُ صَلُحَ مُقَلِّدًا فَيَصْلُحُ مُقَلَّدًا, کہتے ہیں وَلِأَنَّهُ صَلُحَ مُقَلِّدًا فَيَصْلُحُ مُقَلَّدًا وَكَذَا شَاهِدًا, اور نیز اس لیے کیونکہ فاسق جو ہوتا ہے صَلُحَ مُقَلِّدًا وہ مقلد ہونے کی صلاحیت رکھتا ہے, فیصلح مقلدا تو وہ مقلد ہونے کی بھی صلاحیت رکھے گا, وکدا شاہدا اور اسی طرح گواہ ہونے کی بھی. دوسری دلیل ذکر فرما رہے ہیں, ہمارے نزدیک فاسق جو ہے وہ اہل شہادت ہے, دلیل ذکر فرما رہے ہیں صاحب ہدایہ کہ فاسق جو ہے وہ مقلد ہو سکتا ہے. قلد یقلد تقلید کا معنی ہے دوسرے کو ذمہ دار بنانا, دوسرے کو کسی کام کا ذمہ دار بنانا یعنی کسی دوسرے کی تقرری کرنا, اور اسے مراد بادشاہ اور خلیفہ وغیرہ ہیں. بادشاہ کیا کرتے ہیں, گورنر اور قاضی وغیرہ کی تقرری کرتے ہیں, ان کو ذمہ دار بنا دیتے ہیں, تو وہ مقلد ہوئے ذمہ دار بنانے والے. اور جس کو ذمہ دار بنایا یعنی قاضی یا گورنر بنایا وہ ہے مقلد, اور قاضی اور گورنر جب بنا دیا تو اب قاضی اور گورنر کا حکم لوگوں پر نافذ ہوتا ہے, لوگوں پر نافذ ہوتا ہے. تو دیکھو مقلد کا کیا معنی, ذمہ دار بنانے والا, اور کون مراد ہے, بادشاہ خلیفہ یا گورنر جو بھی ہے جو قاضی کی تقرری کرتا ہے, جو قاضی کو مقرر کرتا ہے. اور مجھے بتائیے بادشاہ خلیفہ اور گورنر یہ ہمیشہ عادل ہوتے ہیں یا فاسق بھی ہو سکتے ہیں, فاسق بھی ہو سکتے ہیں بلکہ اکثر فاسق ہوتے ہیں بھائی, کوئی کوئی عادل آتا ہے جس پر اللہ کا خاص فضل ہوتا ہے. تو جب بادشاہ فاسق ہے اور یہ کسی کو قاضی آگے لگاتا ہے تو وہ قاضی بن جائے گا اور پھر لوگوں پر اس کا حکم نافذ ہوگا. تو جب فاسق آدمی قاضی بنا سکتا ہے تو خود بھی قاضی بن سکتا ہے. جب فاسق آدمی, فاسق بادشاہ یا گورنر ہے, وہ کسی کو قاضی لگاتا ہے قاضی بناتا ہے تو وہ قاضی بن جائے گا اور اس کا حکم لوگوں پر نافذ ہوگا. تو جب فاسق آدمی دوسرے کو قاضی بنانا اس کے لیے جائز ہے تو خود بھی وہ قاضی بن سکتا ہے. بھائی ایک ہے مقلد ذمہ دار بنانے والا, ایک ہے مقلد جس کو ذمہ دار بنایا گیا. کس کا مقام اونچا ہے؟ مقلد کا مقام اونچا ہے, ظاہر سی بات ہے, وہ تقرری کر رہا ہے, وہ ذمہ دار بنا رہا ہے کسی کو, توجہ ہے. تو مقلد جب فاسق ہو سکتا ہے تو مقلد بطریق اولا فاسق ہو سکتا ہے, توجہ ہے. معلوم ہوا جب فاسق آدمی کسی کو قاضی لگا سکتا ہے, شرعن کسی کو قاضی لگا سکتا ہے تو خود بھی قاضی بن سکتا ہے, اور جب خود قاضی بن سکتا ہے تو گواہ بھی بن سکتا ہے, کیونکہ قاضی ہونا اور گواہ ہونا ایک ہی باب سے ہیں. جیسے گواہ کا قول غیر پر نافذ ہوتا ہے وہ چاہے یا نہ چاہے. اسی طرح قاضی کا حکم بھی سب پر نافذ ہو جاتا ہے, قاضی کو ولایت عامہ حاصل ہوتی ہے. پھر سنو دلیل کیا, کہ جب فاسق آدمی مقلد ہو سکتا ہے تو پھر وہ مقلد بطریقے اولا ہو سکتا ہے, اور جب وہ مقلد ہو سکتا ہے تو گواہ بھی ہو سکتا ہے, کیونکہ قاضی ہونا اور گواہ ہونا ایک ہی باب سے ہیں. گواہ کا قول بھی غیر پر نافذ ہوتا ہے اور قاضی کا قول بھی غیر پر نافذ ہوتا ہے, بلکہ قاضی کا مقام تو اونچا ہے گواہ کے مقابلے میں. تو جب فاسق آدمی قاضی بن سکتا ہے تو وہ بطریقے اولا گواہ بن سکتا ہے, اور یہی ہمارا دعویٰ تھا کہ فاسق اہل شہادت ہے وہ گواہ بن سکتا ہے. کیا دلیل ہوئی کہ فاسق آدمی مقلد بن سکتا ہے, وہ دوسروں کی تقرریاں کر سکتا ہے اور شرعاً وہ نافذ ہوں گی. تو جب وہ مقلد بن سکتا ہے تو پھر وہ مقلد بطریق اولا بن سکتا ہے, اور جب مقلد بن سکتا ہے تو گواہ بھی بن سکتا ہے, کیونکہ مقلد یعنی قاضی ہونا اور گواہ ہونا ایک ہی باب سے ہیں. معلوم ہوا فاسق آدمی اہل شہادت ہے, وہ گواہ بن سکتا ہے. بات سمجھ میں آ گئی. دیکھیے بھائی کہتے ہیں ولی انہ صلح مقلدن, اور اس لیے کیونکہ فاسق آدمی وہ صلاحیت رکھتا ہے مقلد ہونے کی کہ وہ دوسروں کو ذمہ دار بنائے, دوسروں کی تقرریاں کرے. فیصلح مقلدن وکذا شاہدن, تو فاسق آدمی وہ صلاحیت رکھتا ہے مقلد ہونے کی بھی, یعنی جس کو ذمہ دار بنائے. جب یہ دوسروں کو ذمہ دار بنا سکتا ہے تو خود تو بطریقے اولا ذمہ دار بن سکتا ہے. وکذا شاہدن, اور اسی طرح گواہ بھی ہو سکتا ہے بھائی, کیونکہ قاضی ہونا اور گواہ ہونا ایک ہی باب سے ہے. بات سمجھ میں آ گئی. یہاں تک کیا بحث ہوئی؟ امام شافعی رحمہ اللہ فرماتے ہیں کہ فاسق گواہ نہیں بن سکتا, کیونکہ گواہ بننا یہ تو اعزاز کی بات ہے, اور فاسق جو ہے وہ تو اہل اہانت ہے, اس کو یہ عزت والا مقام نہیں دیا جائے گا. ہم نے کہا نہیں, کہ فاسق جو ہے وہ اس کو اپنی ذات پر ولایت حاصل ہے, تو جب ولایت حاصل ہے تو وہ گواہ بن سکتا ہے. اس کے فسق نے جب اس کی اپنی ذات پر جو ولایت تھی اس کو ختم نہیں کیا, تو غیر پر جو اس کی ولایت ہے اس کو بھی ختم نہیں کرے گا, اور شہادت میں بھی غیر پر ولایت ہوتی ہے وہ اس کو حاصل رہے گی. اور نیز فاسق جو ہے وہ مقلد ہو سکتا ہے, یعنی دوسروں کو ذمہ دار بنا سکتا ہے, دوسروں کی تقرریاں کر سکتا ہے, تو وہ خود بھی ذمہ دار بن سکتا ہے, وہ مقلد بھی ہو سکتا ہے, قاضی بھی بن سکتا ہے. اور جب فاسق جو ہے وہ قاضی اور گورنر بن سکتا ہے تو پھر گواہ بطریق اولا بن سکتا ہے بھائی, کیونکہ قاضی کا مقام تو گواہ سے اونچا ہے بھائی. بات سمجھ میں آ گئی. آگے دیکھیے کہتے ہیں والمحدود فی القذف من اہل الولایت, جی اگلی قید آئی تھی متن کے اندر, او محدودین فی القذف, کہ نکاح کے اندر جو گواہ ہیں وہ محدود فی القذف بھی ہو سکتے ہیں. وہ شخص جس پر حد قذف جاری ہوئی ہو وہ بھی نکاح کے اندر گواہ ہو سکتا ہے. گواہ بن تو سکتا ہے لیکن گواہی دے نہیں سکتا بھائی. اب اس کی دلیل ذکر فرما رہے ہیں صاحب ہدایہ بھائی, تو فرماتے ہیں والمحدود فی القذف من اہل الولایت فیکون من اہل الشہادت تحملا, کہتے ہیں والمحدود فی القذف من اہل الولایت, اور وہ شخص جو محدود فی القذف ہے وہ بھی اہل ولایت میں سے ہے. فیکون من اہل الشہادت تحملا, تو یہ جو محدود فی القذف ہے یہ بھی اہل شہادت میں سے ہے. تحملا اٹھانے کے اعتبار سے, یہ اہل شہادت ہے تحمل کے اعتبار سے, یعنی یہ گواہی کو اٹھا سکتا ہے, یعنی گواہ بن سکتا ہے. ادا کے اعتبار سے یہ اہل شہادت نہیں, تحمل کے اعتبار سے اہل شہادت ہے, ادا کے اعتبار سے نہیں. تو اسے کوئی خرابی لازم نہیں آتی. اس وقت صرف گواہ بننے کی ضرورت ہے, اس وقت گواہی دینے کی ضرورت نہیں. تو یہ گواہ بنے گا اور نکاح منعقد ہو جائے گا. ہاں پھر قاضی کے پاس اگر گواہی دینے کی ضرورت پیش آتی ہے تو قاضی اس کی گواہی قبول نہیں کرے گا. تو کہتے ہیں پھر دیکھیے ترجمہ، کہتے ہیں والمحدود فی القصف من اہل الولایت، اور وہ جو محدود فی القصف ہے وہ بھی اہل ولایت میں سے ہے، یعنی اس کو اپنی ذات پر بھی ولایت حاصل ہوتی ہے اور دوسروں پر بھی، فیکون من اہل شہادت، تو یہ اہل شہادت میں سے بھی ہوگا، تحملن گواہی کے تحمل کے اعتبار سے ہے یعنی ادا کے اعتبار سے نہیں ہے، وَإِنَّمَا الْفَائِتُ ثَمَرَةُ الْأَدَاءِ، اور جو فوت ہوا ہے وہ صرف ادا کا ثمرہ ہے. ادھر دیکھیے یہ اہل شہادت ہے، تحمل کے اعتبار سے ہے، ادا کے اعتبار سے نہیں. بھئی پہلے گواہ بنتے ہیں پھر اس کے بعد گواہی دیتے ہیں، توجہ ہے؟ تو گواہی دینا ثمرہ ہے کس کا؟ گواہ بننے کا. پہلے گواہ بنے گا یا پہلے گواہی دے گا؟ پہلے گواہ بنے گا، ایک چیز کو دیکھے تو صحیح، اس کا مشاہدہ تو کرے، اس کو سنے تو صحیح. تو گواہ بننا پہلے ہے اور پھر اسی گواہ بننے پر مرتب ہوگا گواہی دینا. یعنی یوں کہو تحمل کا ثمرہ اور نتیجہ ادا کی صورت میں نکلے گا. تحمل شہادت جو ہے اس کا ثمرہ اور اس کا نتیجہ کیا ہوگا؟ ادا شہادت. تو یہ جو محدود فی القذف ہے یہ تحمل شہادت تو کر سکتا ہے، لیکن اس پر جو ثمرہ اور نتیجہ مرتب ہونا ہے یعنی ادا شہادت، وہ فوت ہو گیا. وہ ثمرہ اور نتیجہ کیا ہوا؟ فوت ہو گیا. یہ ادا شہادت نہیں کر سکتا. بھئی کیوں نہیں کر سکتا؟ بھئی اللہ تعالیٰ نے منع فرمایا ہے، ولا تقبلوا لہم شہادتا ابدا. اور کیوں منع فرمایا اللہ تعالیٰ نے؟ اس کے جرم کی وجہ سے کہ اس نے ایک مسلمان پر زنا کا جھوٹا الزام لگایا تھا. بات سمجھ میں آ گئی؟ تو یہ جو محدود فی القذف ہے یہ تحمل شہادت تو کر سکتا ہے لیکن ادا شہادت نہیں کر سکتا. اب وہی بیان کر رہے ہیں، کہتے ہیں فیکون من اہل شہادت تحملا، تو یہ جو محدود فی القذف ہے یہ اہل شہادت میں سے ہے تحمل کے اعتبار سے، وَإِنَّمَا الْفَائِتُ ثَمَرَةُ الْأَدَاءِ، اور وہ چیز جو فوت ہوئی ہے وہ ادا کا ثمرہ ہے یعنی ادا شہادت کا ثمرہ اور نتیجہ ہے، وہ فوت ہو گیا. بن نہی، کیوں فوت ہوا؟ بن نہی، اس نہی کی وجہ سے، وہ جو اللہ نے قرآن میں فرمایا ہے ولا تقبلوا لهم شہادتاً ابدا. اور یہ نہی کیوں آئی؟ اللہ نے کیوں منع فرمایا؟ لجریمتی ہی، اس کے جرم کی وجہ سے. جریمہ کس معنی میں ہے؟ جرم کے معنی میں ہے. لجریمتی ہی، اس کے جرم کی وجہ سے. ولا یبالا بفواتی ہی، اور کوئی پرواہ نہیں کی جائے گی اس کے فوت ہونے کی. یہ جو ثمرہ ادا فوت ہوا ہے اس ادا کے فوت ہونے کی پرواہ نہیں کی جائے گی. یعنی یہ گواہ بن سکتا ہے نکاح کے اندر، یہ گواہ بن سکتا ہے اگرچہ ادا نہیں کر سکتا لیکن اس سے کوئی فرق نہیں پڑے گا، اس کی پرواہ نہیں کی جائے گی. تو کہتے ہیں ولا یبالا بفواتی ہی، اور کوئی پرواہ نہیں کی جائے گی اس ادا کے فوت ہونے کی. کما فی شہادت العمیانی وبنی العاقدینی، جیسے کہ اندھوں کی گواہی میں اور عقد کرنے والوں کے دو بیٹوں کی گواہی میں. بھئی دیکھیے میں نے آپ کو بتلایا، اندھا جو ہے، اندھا وہ تحمل شہادت تو کر سکتا ہے لیکن ادا شہادت نہیں کر سکتا، کیونکہ جب وہ گواہی دے گا تو ظاہر سی بات ہے کسی کے خلاف دے گا، تو اس نے تو صرف آواز سے سن کر دوسرے کو پہچاننا ہے، تو کہیں ایسا نہ ہو اس کو غلطی لگ جائے. تو اندھا جو ہے وہ تحمل شہادت تو کر سکتا ہے لیکن ادا شہادت نہیں. تو صرف دو اندھے موجود ہیں اور ان کے سامنے نکاح منعقد کیا جائے تو نکاح ہو جائے گا. یا اسی طرح وہ جو عقد کرنے والے مرد اور عورت ہیں، مرد اور عورت ہیں، ان کی پہلی شادی سے جو بچے ہیں وہ گواہ بن جاتے ہیں اس شادی میں. وہ جو مرد ہے اس کے دو بیٹے ہیں اور دونوں بالغ ہیں، مسلمان ہیں، وہ گواہ بن رہے ہیں، تو بھی عقد نکاح کیا ہے؟ منعقد ہو جائے گا. یا اسی طرح وہ جو عورت ہے اس کے پہلے خاوند سے دو بچے ہیں، وہ گواہ بنتے ہیں اس عقد کے، تو بھی عقد منعقد ہو جائے گا. یا ایک بیٹا اس عقد کرنے والے مرد کا ہے اور ایک بیٹا کس کا ہے؟ اس عورت کا ہے، یہ دو گواہ بن گئے، تو ان تمام صورتوں میں چاہے ایک کے ہی دونوں بیٹے ہوں، مرد کے یا عورت کے یا دونوں کا ایک ایک بیٹا ہو، تو بہرحال ان کی موجودگی میں بھی عقد نکاح منعقد ہو جائے گا. ان کی موجودگی میں بھی عقد نکاح منعقد ہو جائے گا، کیونکہ دو گواہ چاہیے تھے اور وہ دونوں گواہ کیا ہونے چاہیے؟ آزاد ہونے چاہیے، عاقل ہونے چاہیے، بالغ ہونے چاہیے، مسلمان ہونے چاہیے، اور ان کے بچے بھی، ان میں یہ ساری صفتیں موجود ہیں، تو وہ گواہ بن سکتے ہیں. لیکن وہ ان کے حق میں گواہی دے نہیں سکتے. کل اگر مسئلہ قاضی کے پاس چلا گیا, عورت انکار کر رہی ہے یا مرد انکار کر رہا ہے جنہوں نے آپس میں عقد کیا تھا, اور قاضی کے پاس یہ گواہی دیتے ہیں, یاد رکھو یہ جو بچے ہیں اپنے والد یا والدہ کے حق میں گواہی دیتے ہیں تو قبول نہیں کی جائے گی, ہاں ان کے خلاف گواہی دیں گے تو قبول کی جائے گی. یہ بچے اپنے باپ کے حق میں گواہی دیتے ہیں کہ ہم حاضر تھے قاضی صاحب, ہمارے والد نے اس عورت سے نکاح کیا تھا, وہ عورت انکار کر رہی ہے, تو بچے کیا کر رہے ہیں, گواہی دے رہے ہیں باپ کے حق میں, یہ گواہی قبول نہیں کی جائے گی. ہاں بچے باپ کے خلاف گواہی دیتے ہیں, عورت کہہ رہی ہے اس شخص نے میرے ساتھ نکاح کیا تھا, وہ آدمی کہتا ہے میں نے کوئی نکاح نہیں کیا, اس کے اپنے بچے گواہی دے رہے ہیں کہ ہم گواہ تھے ہمارے والد نے اس عورت سے کیا کیا ہے نکاح, تو اس صورت میں گواہی قبول کی جائے گی. بھائی کیوں, اپنے باپ کے یا ماں کے حق میں کیوں نہیں قبول کی جائے گی گواہی؟ وجہ یہ کہ یاد رکھنا ضابطہ ہے, ضابطہ یہ ہے کہ ایسے افراد جن کے منافع مشترک ہوں ان کی گواہی ایک دوسرے کے لیے قبول نہیں. ایسے افراد جن کے منافع کیا ہوں, مشترک ہوں, ان کی گواہی ایک دوسرے کے حق میں قبول نہیں. جیسے میاں بیوی ہیں, میاں بیوی کے منافع مشترک ہوتے ہیں, جو بھی فائدہ حاصل ہوگا خاوند کے ساتھ ساتھ بیوی کو بھی وہ فائدہ ہو رہا ہے, مثلا مال آ رہا ہے یا کوئی اور چیز آ رہی ہے. اسی طرح باپ کو جو کچھ حاصل ہوگا تو باپ اور بچوں کے منافع مشترک ہوتے ہیں, وہ مال باپ کو جب حاصل ہو رہا ہے تو گویا بچوں کو بھی حاصل ہو رہا ہے جی. تو لہذا جب منافع مشترک ہیں تو پھر ایک دوسرے کے حق میں گواہی قبول نہیں کی جائے گی, کیونکہ دلوں میں بدگمانی آتی ہے کہ یہ اپنے مثلا مال کے اندر جھگڑا آیا کسی کے ساتھ, اب ایک شخص وہ اپنے بچوں کو ہی گواہ کے طور پر لے آیا, تو یہ گواہی قبول نہیں کی جائے گی, کیونکہ سننے والوں کے دلوں میں بدگمانی پیدا ہوگی کہ یہ اپنے باپ کے حق میں اس لیے گواہی دے رہے ہیں کہ باپ کا فائدہ ہے, اور جب باپ کا فائدہ ہے تو ان کا بھی فائدہ ہے, تو یہ گویا اپنے فائدے کے لیے گواہی دے رہے جی. اپنے فائدے کے لیے, تو دلوں میں بدگمانی آتی ہے کہ یہ چونکہ ان کا فائدہ ہے اس لیے گواہی دے رہے ہیں, اب پتہ نہیں سچی ہے یا نہیں, لیکن چونکہ ان کا فائدہ ہے اس لیے گواہ بن گئے ہیں. تو جن افراد کے منافع مشترک ہوں ان کی گواہی ایک دوسرے کے حق میں قبول نہیں, ہاں ایک دوسرے کے خلاف قبول کی جائے گی. تو لہذا یہ جو مرد اور عورت جنہوں نے عقد کیا, اگر ان کے بیٹے گواہ بن گئے تو ان کے موجودگی میں نکاح منعقد ہو جائے گا, لیکن اگر ان کو ادائے شہادت کی ضرورت پڑی تو اپنے قریبی رشتہ دار کے حق میں گواہی ہوئی تو قبول نہیں کی جائے گی, اپنے قریبی رشتہ دار کے خلاف گواہی ہوئی تو وہ گواہی قبول کی جائے گی. تو دیکھو یہ جو عقد کرنے والوں کے بچے ہیں, دیکھو تحمل شہادت تو یہ کر رہے ہیں, اس میں تو کسی قسم کا شک اور شبہ ہی نہیں, جیسے اندھے بھی گواہ بن سکتے ہیں. بات سمجھ میں آ گئی, بات کیا چل رہی تھی کہ محدود فی القذف اس کی ادائے شہادت میں خرابی آئی ہے, تحمل شہادت میں کوئی خرابی نہیں, تو یہ گواہ بن سکتے ہیں. یہ اسی طرح ہے جیسے اندھے ہوں یا عقد کرنے والوں کے بچے ہوں تو ان کی ادا میں تو خرابی آ سکتی ہے, تحمل کے اندر خرابی نہیں, تو ان سب کی موجودگی میں عقد نکاح منعقد ہو جائے گا. یہ مانا ہے ولا یبالا بفواتی ہی, اور سمرائے ادا جو فوت ہوا ہے اس کے فوت ہونے کی پرواہ نہیں کی جائے گی, کما فی شہادت العمیانی, جیسے کہ اندھوں کی گواہی میں, وبنیل عاقدینی, اور وہ دو جو عقد کرنے والے ہیں ان کے دو بیٹوں کی گواہی میں, جیسے ان کے اندر سمرائے ادا نہیں آئے گا. توجہ ہے, جیسے وہاں تحمل شہادت تو ہو جائے گا لیکن ثمرہ ادا فوت ہو جائے گا, گواہی ادا نہیں کر سکتے, دے نہیں سکتے, لیکن اس کی پرواہ نہیں کی جائے گی, پھر بھی عقد نکاح ان کی موجودگی میں بھی منعقد ہو جائے گا. آگے دیکھیے بھائی, قال صاحب قدوری فرماتے ہیں وَإِن تَزَوَّجَ مُسْلِمٌ ذِمِّيَّةً بِشَهَادَتِ ذِمِّيَّيْنِ جَازَا, اور اگر نکاح کیا کسی مسلمان نے کسی ذمیہ کے ساتھ, بھی شہادتی ذمی یعنی دو ذمیوں کی گواہی سے جازا, تو یہ جائز ہے. بھائی آپ جانتے ہیں کہ دار الاسلام مسلمانوں کا جو وطن ہے, جس ملک کے ساتھ وہ حالت جنگ میں ہو اس کو دار الحرب کہتے ہیں. اس کو کیا کہتے ہیں؟ دار الحرب. جیسے دیکھو ہندوستان اور پاکستان ہمیشہ حالت جنگ میں رہتے ہیں, توجہ ہے. تو لہذا اس طرح کے جو دو ممالک ہوں, ایک دارالاسلام ہو اور دوسرا کفار کا وطن ہو, اور اس کے ساتھ ہمیشہ حالت جنگ میں رہتے ہیں مسلمان, تو اس کفار کے ملک کو دارالحرب کہیں گے. بھائی ہر کفار کے وطن کے ساتھ ہمیشہ جنگیں نہیں رہتی, بعض کے ساتھ بڑے اچھے تعلقات ہوتے ہیں بھائی, تو دارالحرب اس کو کہیں گے جس کے ساتھ ہم حالت جنگ میں ہوں, اور دارالحرب کے اندر رہنے والا جو کافر ہے اس کو حربی کہیں گے. حربیون, حرب جنگ کو کہتے ہیں, یعنی جنگ والا, یعنی ان کے ساتھ ہماری جنگ ہے. اور عورت ہو تو اس کو کیا کہیں گے؟ حربیہ. پھر یہ دارالحرب سے اگر کوئی امان لے کر, ویزا لے کر ہمارے ملک میں آتا ہے تو اس کو مستامن کہیں گے. مستامن یعنی امان طلب کرنے والا, کہ اس نے امان طلب کی ہے, ہم نے اس کو امان دے دی کہ آ جاؤ بھائی ہم آپ کو کچھ نہیں کہیں گے, تو اس کو کہتے ہیں مستامن. اور کچھ کفار وہ ہیں جو دارالاسلام کے اندر رہتے ہیں, وہی ان کا وطن ہے اور وہ وہاں سالانہ ٹیکس دیتے ہیں, یعنی جزیہ دیتے ہیں. تو یہ جو کفار دارالاسلام میں رہتے ہیں ان کو ذمی کہتے ہیں. ذمی بھائی, مذکر ہو تو ذمیون اور مؤنث ہو تو ذمیتن. اور ان کو ذمی اس لیے کہتے ہیں کہ دارالاسلام نے ان کا ذمہ اٹھایا ہوا ہے کہ ہم آپ کی حفاظت کے, آپ کی جان و مال کے ذمہ دار ہیں, کوئی آپ کو نقصان نہیں پہنچائے گا. تو اس لیے ان کو کیا کہتے ہیں؟ ذمی کہتے ہیں کہ ہم نے ان کا ذمہ اٹھایا ہوتا ہے. اب یاد رکھو, مسلمان کے لیے اہل کتاب عورتوں سے نکاح جائز ہے. مسلمان مرد نکاح کرنا چاہتا ہے تو اور کافر عورتوں سے تو نکاح جائز نہیں, لیکن اہل کتاب ہوں یعنی یہودی یا عیسائی عورت ہو تو اس کے ساتھ مسلمان کے لیے نکاح جائز ہے. اور اسی طرح یاد رکھیں, یاد رکھیں, اگر مسلمان باندی ہو تو آقا کے لیے باندی سے صحبت جائز ہوتی ہے جب اور کوئی مانع اور رکاوٹ نہ ہو. اور اسی طرح اگر وہ باندی اہل کتاب میں سے ہے, یعنی یہودی یا عیسائی ہے, تو مسلمان مالک کے لیے اس باندی سے صحبت جائز ہے. جیسے اہل کتاب عورت سے نکاح جائز تھا تو اسی طرح اہل کتاب باندی سے مسلمان آقا کے لیے صحبت بھی جائز. لیکن اگر وہ باندی جو ہے وہ کافر ہے لیکن اہل کتاب نہیں ہے, تو جیسے پھر اس کے ساتھ نکاح جائز نہیں, اسی طرح اس کے ساتھ صحبت بھی جائز نہیں. لہذا ایک شخص ہے, اس کی باندی ہے اور وہ باندی ہندو ہے, ہندو اہل کتاب نہیں ہے, تو یہ باندی کے ساتھ آقا کے لیے صحبت کرنا بھی جائز نہیں. تو نکاح بھی کس سے جائز ہے؟ اہل کتاب عورتوں سے. اور صحبت بھی صرف کس باندی سے جائز ہے؟ جو اہل کتاب ہو. بات سمجھ میں آ گئی. اچھا, صاحب قدوری نے آپ کو بتلایا تھا کہ مسلمانوں کے نکاح کے لیے ضروری ہے کہ دو گواہ موجود ہوں. اب ایک مسلمان ہے, وہ ایک ذمیہ سے نکاح کرنا چاہتا ہے, یعنی عیسائی یا یہودی عورت سے, اور گواہ دو ذمی بن جاتے ہیں, تو کیا یہ نکاح منعقد ہوگا یا نکاح منعقد نہیں ہوگا؟ تو صاحب قدوری فرماتے ہیں کہ نکاح منعقد ہو جائے گا. بات سمجھ میں آ گئی. کس کا نکاح ہے؟ مسلمان کا. کس کے ساتھ؟ ذمیہ عورت کے ساتھ, جو اہل کتاب میں سے عورت ہے بھائی, عیسائی یا یہودی. اور گواہ کس کو بنایا؟ کوئی مسلمان گواہ نہیں ہے بلکہ ذمی گواہ ہیں, تو اس صورت میں نکاح منعقد ہو جائے گا. دیکھیے بھائی, قال, صاحب قدوری فرماتے ہیں, وہ انتظب وجہ مسلم ذمیتن, اور اگر نکاح کیا کسی مسلمان نے کسی ذمیہ سے, بھی شہادتی ذمیہ اجازہ, دو ذمیوں کی گواہی سے, تو یہ جائز ہے. عند ابی حنیفہ و ابی یوسف رحمہم اللہ, شیخین رحمہم اللہ کے نزدیک. بھائی یہاں یہ شیخین کا نام آیا, یاد رکھو بھائی, آپ کو پتا ہوگا لیکن ہو سکتا ہے کسی طالب علم کے ذہن میں نہ ہو, یہاں تین لفظ جو کہ فقہ کی کتابوں میں بار بار استعمال ہوتے ہیں, شیخین, صاحبین اور طرفین. شیخین, صاحبین اور طرفین. یاد رکھو, فقہ کے اندر ہمارے تین ائمہ ہیں, ایک تو امام اعظم ابو حنیفہ رحمہ اللہ, اور ایک امام ابو یوسف رحمہ اللہ, اور ایک امام محمد رحمہ اللہ. امام ابو حنیفہ رحمہ اللہ دونوں کے استاذ ہیں, امام ابو یوسف کے بھی استاذ ہیں اور امام محمد کے بھی استاذ ہیں. یاد رکھو, امام اعظم ابو حنیفہ رحمہ اللہ کا نام نعمان ہے بھائی, نعمان، لیکن آپ کنیت ابو حنیفہ سے زیادہ مشہور ہیں. اسی طرح امام ابو یوسف رحمہ اللہ کا نام یعقوب ہے، لیکن آپ بھی اپنی کنیت ابو یوسف سے زیادہ مشہور ہیں. تو ہمارے ائمہ کتنے ہیں فقہ کے اندر؟ تین، امام ابو حنیفہ رحمہ اللہ، امام ابو یوسف رحمہ اللہ اور امام محمد رحمہ اللہ. اور امام ابو حنیفہ دونوں کے استاد ہیں، اور جبکہ امام محمد دونوں کے شاگرد ہیں. امام محمد دونوں کے شاگرد ہیں، یعنی امام ابو یوسف رحمہ اللہ امام صاحب سے پڑھتے رہے، اور پھر بعد میں امام ابو یوسف رحمہ اللہ خود بھی استاد بن گئے، اور امام محمد رحمہ اللہ جو ہیں انہوں نے امام ابو حنیفہ سے بھی پڑھا اور پھر امام ابو یوسف سے بھی پڑھا. تو یہ دونوں کے شاگرد ہیں، امام ابو حنیفہ رحمہ اللہ دونوں کے استاد، امام محمد رحمہ اللہ دونوں کے شاگرد ہیں، اور امام ابو یوسف رحمہ اللہ ایک کے شاگرد ہیں، یعنی امام صاحب کے شاگرد ہیں، اور امام محمد رحمہ اللہ کے استاد ہیں. تو یہ تین افراد ہیں، ان تین میں سب سے اعلیٰ کون ہیں؟ امام ابو حنیفہ رحمہ اللہ، کیونکہ وہ دونوں کے استاد ہیں. اور سب سے ادنا کون ہیں؟ امام محمد رحمہ اللہ، کیونکہ وہ دونوں کے شاگرد ہیں. تو جس مسئلے میں امام ابو حنیفہ اور امام محمد ایک طرف ہو جائیں تو کہتے ہیں طرفین، یوں فرماتے ہیں. کون فرماتے ہیں؟ طرفین. طرف کہتے ہیں جانب کو، جانب کو. تو دیکھو طرف اعلی اور طرف ادنا دونوں اکٹھے ہو گئے، تو دو طرفیں دو کنارے بن گئے. تو طرفین سے کون مراد ہوں گے؟ امام ابو حنیفہ جو دونوں کے استاد ہیں، اور امام محمد جو دونوں کے شاگرد ہیں. یعنی طرف اعلی بھی آ گئی اور طرف ادنا بھی آ گئی، تو دو طرفین ہو گئیں. بات سمجھ میں آ گئی؟ تو طرفین سے امام ابو حنیفہ اور امام محمد رحمہم اللہ مراد ہوتے ہیں. اور صاحبین کا لفظ آ جائے تو صاحبین سے مراد امام ابو یوسف اور امام محمد رحمہ اللہ ہوتے ہیں. صاحب کا معنی ہوتا ہے ساتھی، ساتھی. چونکہ امام ابو یوسف، امام محمد دونوں ساتھی ہیں. کس چیز میں؟ شاگرد ہونے میں. امام ابو حنیفہ کا شاگرد ہونے میں دونوں ساتھی ہیں، یعنی جیسے امام ابو یوسف شاگرد ہیں، اسی طرح امام محمد بھی شاگرد ہیں. تو شاگرد ہونے کے اندر دونوں ساتھی ہو گئے، تو ان کو صاحبین کہیں گے. صاحب کا کیا معنی؟ ساتھی. تو صاحبین کا جب ذکر آئے تو اسے کون مراد؟ امام ابو یوسف اور امام محمد رحمہم اللہ. اور اگر شیخین کا تذکرہ آ جائے تو شیخین سے مراد امام ابو حنیفہ اور امام ابو یوسف رحمہم اللہ ہوتے ہیں. شیخ عربی زبان میں استاذ کو کہتے ہیں، شیخین یعنی دو استاذ. تو اسے کون مراد ہیں؟ امام ابو حنیفہ اور امام ابو یوسف رحمہم اللہ. بات سمجھ میں آ گئی؟ تو دیکھیے اب کتاب پر. صاحب قدوری فرماتے ہیں کہ اگر نکاح کیا کسی مسلمان نے کسی ذمیہ عورت سے، بھی شہادت ذمیہ نجازہ، دو ذمیوں کی گواہی کے ساتھ جازہ، تو یہ جائز ہے. کس کے نزدیک؟ عند ابی حنیفہ تبع ابی یوسف رحمہم اللہ، شیخین رحمہم اللہ کے نزدیک. وقال محمد و زفر رحمہم اللہ، اور امام محمد اور امام زفر رحمہم اللہ فرماتے ہیں لا یجوز، جائز نہیں. امام محمد اور امام زفر فرماتے ہیں کہ مسلمان ذمی عورت کے ساتھ بھی نکاح کرے تو گواہ مسلمان ہی ہونے چاہیے، صرف ذمیوں کی موجودگی میں نکاح منعقد نہیں ہوگا. تو کہتے ہیں وقال محمد و زفر رحمہم اللہ لا یجوز، امام محمد اور امام زفر رحمہم اللہ فرماتے ہیں جائز نہیں ہے. آگے صاحب ہدایت دلیل ذکر فرمائیں گے بھائی، تو وہ انشاءاللہ کل اگلے سبق میں پڑھ لیں گے. یہاں تک بات اچھی طرح سمجھ میں آ گئی؟ چلیے بس بھائی، ھذا ھو المرام، اللہ اعلم بحقیقت الکلام.